उज्यालो फल्सा उज्यालो फल्सा उज्यालो फल्सा
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 उज्यालो फल्सा प्रत्येकसँग नम्र बोल किनभने तिमीले जसलाई भेट्छौ ऊ पनि आफैमा कुनै कठिन लडाई लडिरहेको हुन सक्छ। नमस्कार, उज्यालो फल्चाको दैलो उग्रिसकेको छ। नयाँ बिहानीसँगै पुराना हामी आज पनि आइसकेका छौं। अबको झण्डै डेढ घण्टा तपाईँसँग बस्नको लागि तपाईँसँग बस्छौं डेढ घण्टा अनि रमाइला कुराकानीसँगै केही उपयोगी जानकारी पनि दिन्छौं। आज आइतबार तपाईँको साथमा छु म सजना तिमल सिन्हा अनि प्राविधिक पाटो सम्हाल्दै हुनुहुन्छ प्रवीण श्रेष्ठले। हामीसँग आज विश्व इतिहासमा आजको दिन आजका पाहुनामा स्नेहाज केयर फाउन्डेशनकी संस्थापक अध्यक्ष स्नेहा श्रेष्ठसँगको भलाकुसारी।
मेरो घरमा भएको कुकुरहरूको लागि भनेको चाहिँ मनै उनीहरूको संसार हो, होइन, उनीहरू मलाई कुरेर बसिरहेको हुन्छ। त्यो रिजनले गर्दाखेरि चाहिँ घरमा गइसकेपछि चाहिँ म चाहे जतिसुकै बजे पुगौँ, घरमा गइसकेपछि चाहिँ एक डेढ घन्टा चाहिँ त्यो कुकुरहरूसँग म खेल्छु नै, एभ्री डे खेल्छु, म कहिले पनि छोड्दिनँ। कि त म काठमाडौँमा हुनु भएन, कि त नेपालमा हुनु भएन, होइन भने चाहिँ म घरमा जाने बित्तिकै घरमा जब पुग्छु म 9 बजे, पुगिसकेपछि उनीहरूसँग खेल्छु नै, म 10-10:30 बजेसम्म खेल्छु।
सिप र रोजगारीमा हेटौँडा कि रविना लामासँगको कुराकानी।
जम्मा हामीले पनि अब गाउँमै बसेर टिचिङको पनि गरे हो कि, टिचिङ गरेर के भने जम्मा 6-7 हजार दिने, अब बिहान 10-4 बजेसम्म खट्दाखेरि चाहिँ अब 6-7 हजार दिएर, होइन, त्यो तलबले नै कस्तो कस्तो लाग्ने कि, होइन, आफ्नो परिश्रमै आए जस्तो नलाग्ने। अनि
रविना लामाले अहिले ललितपुरको महालक्ष्मी स्थानमा तरकारी बेच्ने काम गर्दै आउनु भएको छ। हामीसँग मिडियामा आज आजको बजारसँगै गीत पनि छन्। उज्यालो पल्चाको सुरुमा हामी कालीप्रसाद रिजालको शब्द अनि आलोक श्रीको संगीतमा रहेको गीत सुन्छौ, जसमा स्वर रहेको छ रामकृष्ण ढकालको।
बिहान उठने बीतिकै हिमाल देखना पाइयोस, हातले सधैं सधैं नेपाल देखना पाइयोस, नेपाल देखना पाइयोस। नेपाली सम्रा शिवको प्रभा दिगन्त फैलियो, नेपाली सम्रा शिवको प्रभा दिगन्त फैलियो, मलाई टेकी खुड्किलो यो देशमाथि उक्लियोस, नेपालको मा सन्ताति सगर्व भन्न पाइयोस, सगर्व भन्न पाइयोस। मरेर स्वर्गमा फु यही मेरो बरु मनरका मैं परु जहां पुगे पनी तरा नेपाली भेटना पाइयो नेपाली भन्ना पाइयो मेरै रगते रंगियो यो सुर ये चंद्रा को धजा मेरै रगते रंगियो यही को जान अंजुली भर नीले मरना पायो स्वदेश को निम्ति यो शीर चढ़ाउना पायो यो शीर चढ़ाउना पायो बिहान उठने बीतिकै हिमाल देखना पाइयो इहात दे सधै नेपाल देखना पाइयो नेपाल देखना पाइयो
पक्कै पनि बिहान उठ्ने बित्तिकै हिमाल देख्न पाइयोस्। आज मजाले घाम लाग्न थालिसकेको छ तर परको हिमाल भने राम्ररी देख्न सकिएको छैन। आकाश बादल बादल नै लागिरहेको छ। यस्तै छ उज्यालो घर अगाडिको मौसम पनि जोडिहाले मैले उज्यालो फल्चामा हुनुहुन्छ। भर्खरै हामीले रामकृष्ण ढकालको स्वर, कालीप्रसाद रिजालको शब्द अनि आलोक श्रीको संगीतमा रहेको यो गीत सुन्यौं उज्यालो फल्चामा।
इतिहासमा आज
2076 साल चैत 2 गते आइतबार सन् 2020 मार्च 15 तारिक आजको दिनमा इतिहास बनेका केही क्षण बारेको जानकारी अबको बालोमा। मार्च 15 तारिक नेपाली क्रिकेटको उपलब्धिका हिसाबले ऐतिहासिक दिन हो। सन् 2018 को मार्च 15 तारिकमा नेपालले एक दिवसीय क्रिकेटको मान्यता पाएको थियो। आज अन्तर्राष्ट्रिय उपभोक्ता अधिकार दिवस हो। अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले सन् 1962 को मार्च 15 तारिकमा उपभोक्ता अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय दिवसका रूपमा घोषणा गरेपछि मार्च 15 यो दिवस मनाउने गरिन्छ। सन् 1990 मिखाइल गोर्बचोभ तत्कालीन सोभियत संघ र अहिलेको रूसको पहिलो प्रधानमन्त्रीका रूपमा निर्वाचित हुनुभएको थियो। सन् 1978 सोमालिया र इथियोपियाले आपसी युद्ध अन्त्य गर्ने सन्धिमा हस्ताक्षर गरेका थिए। सिंगापुरमा रहेको होटल न्यू वर्ल्ड ढल्दा 30 जनाको ज्यान गएको थियो। यो सन् 1986 को मार्च 15 तारिकको कुरा हो। र मार्च 15 क्यानाडाको टोरन्टो विश्वविद्यालय स्थापना भएको दिन पनि हो। सन् 1927 स्थापना भएको यो विश्वविद्यालय विश्वकै गुणस्तरीय विश्वविद्यालयको सूचीमा पर्छ। सुई धाकुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। तपाईँ हुनुहुन्छ उज्यालो फल्चामा। उज्यालो फल्चाको साथमा हामी आउँछौँ हरेक दिन बिहान 6:30 बजेदेखि झण्डै 8 बजेसम्म रहन्छौँ अनि यो बीचमा हामी विविध सामग्रीहरू प्रस्तुत गर्छौँ। आज आइतबार तपाईँको साथमा छु म सजना तिमलसिना अनि प्राविधिकबाट सम्हाल्दै हुनुहुन्छ प्रवीण श्रेष्ठले। इतिहासमा आज स्तम्भमा हामीले केही महत्वपूर्ण जानकारी प्रस्तुत गर्यौं।
सिप्र रोजगारी
हेटौडाकी रविना लामा ललितपुरको महालक्ष्मी स्थानमा तरकारी बेच्नुहुन्छ। आइए पढेर गाउँमा नै पढाउने काम गर्नुभएकी उहाँले शिक्षण पेसाबाट राम्रो आमदानी गर्न नसकेपछि तरकारी बेच्न थाल्नुभयो। सुरुमा तरकारी खेती गरेरै बेच्न थाल्नुभएकी हेटौडाकी रविना लामालाई साथी बिना नेउपानेले भेट्नु भएको छ।
यति बेला म ललितपुरको महालक्ष्मी चोकमा आइपुगेको छु। मसँग तरकारी बेच्दै गर्नुभएको रविना लामा हुन्छ। उहाँकोमा अब सडकको छेउमै छौँ हामी। सबै खाले तरकारी अहिलेको सिजनमा धेरैवटा साग देखिरहेको छु मैले। उहाँसँग नै आजको सिप्र रोजगारीमा कुराकानी गर्दैछौँ। स्वागत छ यहाँलाई हाम्रो सिप्र रोजगारीमा।
धन्यवाद।
कति भयो तपाईँले यो तरकारी बेच्न थाल्नुभएको?
मैले चाहिँ लगभग 2 वर्ष चाहिँ भयो सुरु गरेर चाहिँ होइन, आफ्नै व्यवसाय हो, व्यवसाय सुरु गरेर पनि 2 वर्ष भयो, यसरी बेच्न थालेको पनि 2 वर्ष भयो।
सुरुमा तपाईँलाई कसैले आइडिया दियो यो बेच्दा राम्रो हुन्छ भनेर?
सुरुमा चाहिँ हामीले कस्तो तपाईँको आइडिया भन्दा पनि होइन, हामीलाई चाहिँ आफैले गाउँबाट चाहिँ आएर आफैले व्यवसाय गर्न सुरु गरेको, अनि आफैले रोपेर आफैले अब प्रडक्ट गरेर आफैले सेल्स गर्न खोजेको। अनि अब हामीले सुरुमा चाहिँ कस्तो भन्दाखेरि चाहिँ यो प्रभाव चाहिँ कसरी पऱ्यो भन्दाखेरि, अब आफैले प्रडक्ट फर्ममा आफैले प्रडक्ट गरिरहेछ, अनि प्रडक्ट गरेर अरूलाई व्यापारीले सेल्स गर्दा चाहिँ हाफ पर्सेन्ट नै नाफा खाइदिने कि, हाफ पर्सेन्ट नै नाफा खाइदिने, आफूलाई नाफा धेरै नबस्ने कारणले चाहिँ, अनि आफै चाहिँ अब सेल्स गर्न सुरु गर्छु भनेर चाहिँ सुरु गरेँ हो मैले।
हेटौँडाबाट यो तरकारी बेच्नकै लागि भने काठमाडौँ आउनुभयो कि अरू केही कामको सिलसिलामा?
बेच्नकै लागि भन्दा पनि हामी चाहिँ केही व्यवसाय नै गरौँ भनेर चाहिँ आएको थियो गाउँबाट। अनि हाम्रो एकजना अङ्कल हुनुहुन्थ्यो, आफ्नै अङ्कल, अनि तिमीहरू व्यवसाय नै गर्ने भएदेखि मेरै नजिक यस्तै यस्तै ठाउँ छ, यस्तो फर्म छ, अनि बेच्नेवालामा पनि छ, अब तिमीहरू अलि एजुकेटेड पनि छ, अनि हामीलाई चाहिँ यो कृषि उसमा चाहिँ तालिम पनि लिएको थियो कि। हामी चाहिँ यो उसमा चितवनमा गएर अनि मेरो हस्बेन्ड र म चाहिँ त्यही उसमा गाउँमा पनि कृषि सम्बन्धी यो ऊ गर्थ्यौँ कि, त्यस्तै ऊ नै दिन्थ्यौँ कि हामीले पनि, अनि तिमीहरूलाई त्यस्तो ज्ञान पनि।
कसले दियो तपाईँलाई?
हामीलाई उतै त्यही कृषि संस्था, त्यही एउटा संस्थाबाटै आएको थियो, अनि त्यहीँबाट चाहिँ हामीले छानेर लगेको थियो।
कति महिनाको तालिम लिनुभयो?
हामीलाई 2-3 महिनाको धेरै तालिम
भयो। त्यसमा चाहिँ अब तपाईँहरूले यो काम गरेर देखाउनु पर्ने थियो कि के थियो?
अनि त्यस्तो भन्दा पनि गाउँ गाउँमा गएर समूह खोल्ने, अनि समूह खोलेर चाहिँ त्यो समूहमा भएको अब त्यस्तै हुन्छ नि त, केही काम नगरिकन अनि कसरी उत्पादन गर्ने, कसरी सेल्स गर्ने त्यस्तो थाहा नभएको व्यक्तिहरूलाई चाहिँ यसरी अब यसरी उत्पादन गरेर यस्तो यस्तो गऱ्यो भनेदेखि व्यापारमा उसमा बजारमा लगेर बिक्री गऱ्यो भने यति 2 पैसा हुन्छ भनेर चाहिँ हामीले चाहिँ त्यो अब विकट ठाउँमा हुन्छ नि त, गाउँमा त धेरै विकट हुन्छ नि त, विकट विकट ठाउँमा गएर चाहिँ हामीले चाहिँ त्यो ऊ गर्ने गरेका थियौँ कि, सन्देश दिने गरेका थियौँ।
अहिले यहाँ काठमाडौँ आएर अब यो महालक्ष्मी चोकमा अब चोकैमा हुनुहुन्छ सबैतिरको होइन, धुवा धुलो खाएर पनि बेचिरहनु भएको छ होइन, अहिले चाहिँ कहाँबाट कहाँको उत्पादन ल्याइरहनु भएको छ तपाईँले?
अहिले चाहिँ मेरो चाहिँ यता चोभार हो फर्म चाहिँ होइन, अहिले चाहिँ हाम्रो यो मूलपानी गाउँ छ खासमा, कोटेश्वरबाट ल्याएर बेच्ने गरेको छ
मूलपानी गाउँ। काम छ भन्नुभयो, के उत्पादन गर्नुहुन्छ?
हामीलाई चाहिँ अहिले अब उत्पादन हुने क्रममा नै छ होइन, काँक्रो, फर्सी, घिरौला, करेला, अनि यो चिप्ली भिन्टी, त्यस्तै सिमी, बोडी सबै हुन्छ।
त्यसको लागि अब बिउ अब कृषिबाटै ल्याउनुहुन्छ कि तपाईँहरूले बाहिर बजारमा किन्ने हो?
हामीले कृषिमा पाएन भने बाहिरी बजार, बाहिरी बजारमा पाएन भने कृषि, त्यस्तै मिलाएर।
कतिजना मिलेर चलाइरहनु भएको छ?
हाम्रो चाहिँ फ्यामिलीमा हस्बेन्ड, म अनि एकजना मेरो हस्बेन्डको बहिनी नन्द हुनुहुन्छ, 3-4 जना मिलेर चाहिँ गरिरहेको छ।
अब यो फार्म नै आफैले चलाएर अब यो चोकमा आएर अब यसको पनि अब भाडा तिर्नु परेन होइन, बिचमा छौँ, अनि कति हुन्छ नाफा?
नाफा भन्दा पनि त्यस्तै हो, आफ्नै आफ्नै प्रडक्ट भएर आफ्नै सेल्स गर्न सक्यो भने त हुन्छ, महिनाको त्यस्तै 1,20,000 हुन्छ राम्रोसँग सेल्स गर्न सक्यो भने है,
1,20,000
त्यतिसम्म हुन्छ। अब आफ्नो भएन अन्तबाट ल्याएर सेल्स गर्नु पऱ्यो भने त्यस्तै नाफा, आफूलाई नाफा राख्नु पऱ्यो, नोक्सान कति भयो त्यो देखे ऊ गरेर चाहिँ अब त्यस्तै महिनाको 15-20,000 मिनिमम 15-20,000 कमाउन सकिन्छ।
यो भनेको त राम्रो हो नि होइन?
राम्रै जस्तो लाग्छ, अहिलेसम्म चलिरहेछ।
कसैले अब यो काठमाडौँ आएर यसरी आफ्नै फार्म खोलेर अझ कतिपयले त अर्ग्यानिक पनि गर्नुहुन्छ, तपाईँहरूले चाहिँ के छ अर्ग्यानिक?
हाम्रो पनि अर्ग्यानिक नै हो,
जति पनि उत्पादन गर्नुहुन्छ अर्ग्यानिक नै हो,
अर्ग्यानिक नै हो।
त्यसको लागि अब फेरि कति किरा लाग्ने अनि नोक्सान हुने पनि हुन्छ भन्छन् नि तपाईँहरू?
त्यसमा चाहिँ कस्तो भन्दाखेरि तपाईँको किरा लाग्ने त्यो सुरुमा चाहिँ अब तिनीहरूलाई भिटामिन नै हाल्नुपर्छ होइन, त्यो एकचोटिलाई चाहिँ सर हालिदिनुपर्छ,
अनि पछिदेखि त अब त्यो अर्ग्यानिक नै फलाउनु हो भनेदेखि गाईको गौतहरू अनि त्यस्तै कम्पोस्ट मलहरू सबै युज गऱ्यो भने सबै अर्ग्यानिक हुन्छ, टेस्ट गरे पनि अर्ग्यानिक नै हुन्छ।
जुन हामीले सजिलै बजारमा पाउँछौँ त्योभन्दा चाहिँ अर्ग्यानिकको मूल्य पनि बढी हुन्छ होइन, अनि फेरि घाटा पनि जान्छ, किराले धेरै खान्छ पनि भन्छ, त्यस्तो भएको छ नि तपाईँको?
धेरै खान्छ नि घाटा, झनै यो वर्षमा त हाम्रो निकै घाटामा गयो नि, अर्ग्यानिक भनेर हामीले केही औषधहरू युज गरेन, अनि बर्खाको टाइममा अब काउलेहरू धेरै प्रडक्ट भइरहेको थियो, त्यो बेला चाहिँ अब किराहरू लागेर अनि पानी पनि आयो धेरै होइन, त्यसले पनि नोक्सान भयो, निकै नोक्सान हुन्छ।
अब तिन चारजना मिलेर घरकै परिवार मिलेर फार्म खोल्नु भएको छ, लगी तरकारी लगाइरहनु भएको छ होइन, अहिलेसम्म यहाँ एक्लै हुनुहुन्छ, अब सबैजना ठाउँ ठाउँमा बस्ने हो कि के हो?
हजुर, ठाउँ ठाउँमा बस्ने, अनि अब आफैले सेल्स गर्न सकेन भने पनि अब अरूलाई पनि लगिदिने, त्यस्तो कन्ट्याक्ट गरेर दिने।
तपाईँकोमा आफै लिन पनि आउनुहुन्छ?
आउनुहुन्छ।
कहाँदेखि आउनुहुन्छ?
यता नखुतिरदेखि नै आउनुहुन्छ, यहीँतिरको पनि अब कुनै कुनै व्यापारीहरू हुनुहुन्छ नि, उहाँहरू पनि जानुहुन्छ।
तपाईँको फार्ममा नै गयो भने अब बाहिरको बजार मूल्यभन्दा सस्तो पाउने हुन्छ कि बजारकै मूल्य अनुसार हो?
त्यस्तै 5-10 रुपियाँ सस्तो पर्छ। अब बसमा आउनुपर्छ है, भारी पनि अब उठाउनु के गर्नु त, ओसानो पनि पहिले त ट्याक्सीमै आउनुपर्छ, 4-5 सय त अब रिजर्भै गरेर ल्याउनु पर्ने हुन्छ, अनि अब अलिअलि नाफा त खानु परिहाल्ने, त्यही भएर चाहिँ अलि बेच्ने ठाउँमा चाहिँ हुन्छ। बेच्ने ठाउँमा तपाईँको अर्ग्यानिक भनेपछि 5-10 रुपियाँ महँगो भए पनि तिरेरै लान्छन् क्या मान्छेहरू।
कुनै दिनमा अब अहिले त यो चोकमा आएर यसरी फुटपाथमा नै बसेर बेचिरहनु भएको छ होइन, यसरी बस्दाखेरि पनि अब कहिले चाहिँ अब बिक्री नै नभएको अब त्यतिकै फर्किनु परेको अवस्था छ कि छैन अहिलेसम्म?
अवस्था त्यस्तो खासै छैन, एक दुईचोटि पानी परेर म त्यस्तै त्यतिकै पनि फर्किरहेको छु होइन, त्यतिकै भन्नाले त्यस्तै अब दिनको 2-3 हजार हुन्छ भने 1,000-1,500 रुपियाँ कमाएर त्यतिकै फर्किन्छ, पानीले गर्दा पनि त्यस्तो हुन्छ कहिलेकाहीँ, अब सधैँ जस्तो त हुँदैन, यस्तै हो, पढेर पनि इन्टर क्लियर गरेर पनि जम्मा हामीले पनि अब गाउँमै बसेर टिचिङको पनि गरे हो कि, टिचिङ गरेर के भने जम्मा 6-7 हजार दिने, अब जहाँ बिहान 10-4 बजीसम्म खट्दाखेरि चाहिँ अब 6-7 हजार दिएर होइन, अनि त्यो तलबले नै कस्तो कस्तो लाग्ने कि होइन, आफ्नो परिश्रमै आए जस्तो नलाग्ने, अनि अब यस्तो होइन जाहिर खान भन्दा अब व्यवसाय नै सुरु गरौँ भनेर चाहिँ
अहिले त अब भयो भने लगभग एकै दिन तपाईँको अब पढाएर पाएको एक महिनाको तलब एकै दिनमा हुने भयो?
हुन्छ, हुने बेला हुन्छ।
अब तपाईँले आफैले अब त्यतिसम्म पढेर पनि अब आफ्नै देशमा यसरी फुटपाथमा नै तरकारी बेचेर बसिरहनु भएको छ होइन, कतिजना दिदीबहिनीहरू बाहिर जाने विदेशमा जाने, विदेशमा पनि कति दुःख हुन्छ होइन, दुःख पाए गरेर पनि अब भनेको जस्तो पैसा कमाउन नसक्ने, अझ आफ्नै शरीरको पनि अब कुनै ठेगान नभएर यतिकै फर्किनु परेको अवस्था छ, कतिपय अब नेपालमै बसेर पनि कामै नगरिकन बस्नेहरू हुनुहुन्छ, के भन्नुहुन्छ उहाँहरूलाई?
उहाँहरूलाई चाहिँ म चाहिँ के भन्छु भनेदेखि गर्न सक्यो भने होइन, आफ्नै देशमा पनि छ के, हाम्रो आफ्नै देशमा पनि फल्छ, गर्न सक्यो भने परिश्रम गर्न सक्यो भने जहाँ पनि फल्छ, विदेशमा मात्रै जानु पर्दैन कि, कतिपय महिलाहरू मैले युट्युबमा पनि देखाएको छु होइन, अब उसमा गएर त्यत्तिकै पनि फर्किरहेको छ, अनि त्यही पनि बोसको कस्तो उसमा बसिरहेको छ अरे होइन, त्यस्तो पनि सुनिरहेको छु मैले, त्यसो भन्दा पनि तपाईँहरू फर्किनुहोस् होइन, सक्दो फर्केर आफ्नै अब नेपालमा आएर चिया मात्रै बेचे पनि हुन्छ कि, एक ठाउँमा गएर होइन एउटा चिया होटल मात्रै ऊ गरेर चिया मात्रै बेचे पनि हुन्छ, तपाईँहरूले महिनाको 10-15 हजार कमाउन केही छैन भन्छु कि म चाहिँ।
तपाईँको अनुभव हाम्रो सिप्रो रोजगारीमा आएर सुनाइदिनु भयो, त्यसको लागि धेरै धेरै धन्यवाद।
धन्यवाद तपाईँले पनि होइन, मेरो दुई चार सौ तपाईँले सबैले ऊ गर्न पाएकोमा तपाईँलाई पनि धेरै धेरै धन्यवाद।
ललितपुरको महालक्ष्मी स्थानमा तरकारी बेच्ने गर्नुभएकी हेटौँडाकी रविना लामासँगको कुराकानी सुन्यौं। तपाईँ यतिखेर उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जमा उज्यालो पल्चा सुनिरहनु भएको छ। उज्यालो पल्चाको साथमा हामी आउँछौ हरेक दिन बिहान 6:30 बजेदेखि झण्डै 8 बजेसम्म रहन्छौ, अनि यो बीचमा हामी विविध सामग्रीहरू प्रस्तुत गर्ने गर्छौ। हामीलाई काठमाडौँमा 90 मेगाहर्जमा सुन्न सक्नुहुन्छ भने 90 मेगाहर्जमै धादिङमा युनिक एफएम र सिन्धुलीमा सुनकोशी एफएमबाट पनि सुन्न सक्नुहुन्छ। यसै गरी चितवनमा रेडियो चितवन, पोखरा रेडियो तरङ्ग, विराटनगरमा स्काई एफएम, कैलालीमा एफएम रेडियो स्टार, डोल्पामा रेडियो त्रिपुरा, काभ्रेमा सेफर्ड एफएम, बर्दियामा रेडियो राम ज्ञानो र रेडियो टाइगर, जाँझरकोटमा रेडियो जाँझरकोट र रेडियो हाम्रो पाइला, रुकुममा रेडियो चौरजहारी, जुम्लामा रेडियो सिन्जा र रेडियो नारी आवाज, डडेलधुरामा रेडियो युनिटी, बैतडीमा रेडियो सनसेर, तनहुमा युनाइटेड एफएम र स्मार्ट एफएम, मनाङमा रेडियो मनाङ, बाजुरामा रेडियो पौरखी, रामेछापमा रेडियो तीनलाल, शंखुवासभामा गुरास एफएम, मुगुमा रेडियो खेसमा मालिका, नुवाकोटमा मिक्स एफएम, सिमीकोटमा रेडियो कैलाश र पाल्पामा हामीलाई रेडियो मुक्तिनाथबाट पनि सुनिरहनु भएको छ। सँगसँगै उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com पनि हामीलाई सुनिरहनु भएको छ। यतिखेर भने हाम्रो स्टुडियोको घडीमा बिहानको 7 बज्ने लागेको छ। हामी केही बेरमा आउँछौ। उज्यालो सुन्दै गर्नुहोला।
हाइजेनिक टेस्टी एन्ड फ्रेस त्रिमूर्ति इंडस्ट्रीज प्राइवेट लिमिटेड रूपन्देही बुटवलद्वारा उत्पादित करेन्ट चिकन मसला, सब्जी मसला, चाउमिन मसला, मोमो मसला, चाट मसला, गरम मसला र अन्य विभिन्न मसलाहरू। करेन्ट मसला, स्वादको झट्का।
ओहो महेशजी, हिजोको कार्यक्रममा तपाईँले धारा प्रवाहका साथ बोल्नु भएको देखेर म त छक्कै परे। हिजो आज त हेर्दा पनि एकदमै प्रोफेसनल र आत्मविश्वासी देखिनुहुन्छ।
यो सबै परिवर्तन त निपमा पब्लिक स्पिकिङ तालिम लिएपछि भएको हो नि।
हजुर, वाक शक्ति, व्यक्तित्व तथा क्षमता विकास गरी विभिन्न क्षेत्रमा सफल हुनका लागि एकदमै उपयोगी पब्लिक स्पिकिङ तालिममा सहभागी हौ।
सम्पर्क
नेपाल एन्टरप्रेनरसिप एजुकेशन फाउन्डेसन, निफ, बाग बजार, काठमाडौँ।
फोन नम्बर 42385454।
एभरेस्ट बैंक रहेको बिल्डिङको थर्ड फ्लोर।
के तपाईँ आफ्नो घर तथा कार्यालयमा वास्तु ठिक छ कि छैन जान्न चाहनुहुन्छ?
के आफूले आँटेको काम नबनेर कुन काम गर्दा छिट्टै सफलता पाउन सकिन्छ भन्ने बारे बुझ्न चाहनुहुन्छ?
जुनसुकै समस्याका लागि आउनुहोस्। चर्चित ज्योतिषीका साथमा गायत्री ज्योतिष तथा वास्तु परामर्श केन्द्र मार्फत यी सबै समस्याको समाधान पाउनुहुनेछ।
यति मात्र होइन, यस केन्द्र मार्फत धार्मिक कार्यक्रम आयोजना गर्न परामर्श, रत्न तथा वैवाहिक परामर्श, चिना टिप्पण बनाउने, वास्तु परामर्श, पुराण प्रवचन लगायत सम्पूर्ण धार्मिक सरसल्लाह समेत पाउन सक्नुहुनेछ।
सम्पर्क नम्बर 98512434।
स्थान बालाजु बाइपास, काठमाडौँ।
सम्पर्क फेरि एक पटक 98512434।
जबदेखि स्कुटर आयो, सापले स्कुटर त केटीको लागि हो भन्थे। त्यसपछि युनिसेक्स स्कुटर आयो, यानि केटा र केटी दुवैको लागि। तर आजसम्म कसैले यो स्कुटर फ्यामिलीको लागि हो भनेन। तर प्राय हेर्नुभयो भने स्कुटर चलाउने चाहिँ फ्यामिलीको सबै हुन्छन्। बुबा, आमा, दाई, भाइ, भौजू सबै।
त्यसैले हिरोले ल्याएको छ नेपालकै पहिलो फ्यामिली स्कुटर, हिरो डेस्टिनी 125, जसमा छ गजब पावर र i3s प्रविधि, बाहिरै तेल हाल्न मिल्ने ठाउँ, टेलिस्कोपिक फ्रन्ट सस्पेन्सन जस्ता आकर्षक फिचरहरू तपाईँको फ्यामिलीलाई पर्फेक्ट फिट हुने गरी। हिरो डेस्टिनी 125, मेरो फ्यामिलीको नयाँ मेम्बर।
कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क।
अहिले बिहानको 7 बज्यो।
यो समय करेन्ट मसला र करेन्टियाको हो।
करेन्ट मसला, स्वादको झट्का।
सीधा कथा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। तपाईँ हुनुहुन्छ उज्यालो फल्चामा। हामी आउँछौँ हरेक दिन बिहान 6:30 बजेदेखि झण्डै 8 बजेसम्म रहन्छौँ अनि यो बीचमा हामी विविध सामग्रीहरू प्रस्तुत गर्ने गर्छौँ। हामीलाई काठमाडौँमा 90 MHz सुन्न सक्नुहुन्छ भने देशका अरू विभिन्न एफएम रेडियो स्टेशन मार्फत पनि सुनिरहनु भएको छ। सँगसँगै उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो.com पनि हामीसँग जोडिनु भएको छ। तपाईँ यतिन्जेल हामीले इतिहासमा आजको दिन सिप्र रोजगारीमा ललितपुरको महालक्ष्मी स्थानमा तरकारी बेच्ने गर्नुभएकी हेटौडाकी रमिना लामासँगको कुराकानी अनि गीत सुनिसकेका छौं। हामीसँग मीडियामा आजको बजारसँगै आजका पाहुना स्नेहा केयर फाउन्डेशनकी संस्थापक अध्यक्ष स्नेहा श्रेष्ठसँगको भलाकुसारी बाँकी नै छ। मीडियामा आजको पालो भएको छ र सबैभन्दा पहिले त मौसम सम्बन्धी जानकारी नै लिएर आएकी छु र अघि नै भनिसकेकी छु यतिखेर ललितपुरमा जावला खेलमा रहेको उज्यालो घर अगाडिको मौसमको कुरा गर्नुपर्दा आज चाहिँ घाम लागिसकेको अवस्था छ र आज अहिले देशभरिकै मौसमको कुरा गर्नुपर्दा चाहिँ पश्चिमी क्षेत्रको मौसम सामान्य बदली छ, मध्य र पूर्वी क्षेत्रको मौसम चाहिँ आंशिक बदली भएको छ भनेर मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। र आज देशको मौसमको कुरा गर्नुपर्दा चाहिँ पहाडी क्षेत्रको थोरै ठाउँमा चाहिँ मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना छ भनेर पनि मौसमविदले भनेका छन् र समग्रमा चाहिँ आज पश्चिमी क्षेत्रको मौसम सामान्य बदली हुन्छ, बाँकी ठाउँको मौसम चाहिँ आंशिक बदली हुनेछ भनेर पनि मौसम पूर्वानुमान महाशाखाले भनेको छ। तर भोलिदेखि हेर्दाखेरि चाहिँ भोलि र पर्सि देशभरिकै मौसम सामान्यतया सफा नै रहने देखिएको छ। मौसम सम्बन्धी खबरपछि अब अरू प्रसङ्गतिर लागौं। हामी कोटेश्वर कलङ्की सडकमा बेलुकीको यात्रा जोखिमपूर्ण भएको खबर, यो दिउँसोको पनि जोखिमपूर्ण नै छ यो सडक खण्डको यात्रा, तर बेलुकीको यात्रा चाहिँ झन् जोखिमपूर्ण छ भनेर आज नेपाल समाचार पत्रमा खबर छापिएको छ। फराकिलो, स्तरीय र सुन्दर कुनै विकसित देशको भन्दा कम राम्रो देखिँदैन, हो यो चक्रपथको कोटेश्वरदेखि कलङ्कीसम्मको सडकको बयान हो। यसको दृश्य यस्तै मनमोहक देखिन्छ, अझ नेपालमै पहिलो पटक बनेको भनिएको कलङ्कीको अन्डरपासले ध्यान तानिरहेकै छ। तर यस्तो सुन्दर देखिने फराकिलो र स्तरीय सडकभित्र जोखिमको कहर भने लुक्न सकेको छैन। चीन सरकारको आर्थिक र प्राविधिक सहयोगमा निर्माण सम्पन्न भएको यो सडक खण्डमा सुरक्षाका लागि चाहिने आधारभूत वस्तुहरू जेब्रा क्रस, डिभाइडर, आकाशी पुल, ट्राफिक संकेत, ट्राफिक लाइट, फुटपाथ आदि नबन्दा, पर्याप्त मात्रामा नबन्दा जोखिम बढेको बढै छ। छवटा भन्दा बढी मुख्य चोक रहेको यो सडक खण्डको कोटेश्वर, बीएनबी र धोबीघाटमा चीन सरकारले आकाशी पुल बनाइदिएको छ। यातायात विज्ञ आशिष गजुरेलले यो सडक खण्ड पैदल यात्री मैत्री नभएको भन्दै भन्नुभएको छ। त्यहाँ सुरक्षित क्रसिङको व्यवस्था नभएकाले त्यसलाई सुरक्षित भन्न मिल्दैन, किनकि सडक खुल्ला र फराकिलो भए पनि क्रसिङ र जेब्रा क्रसिङ उपयुक्त नभएकाले धेरै सुधार गर्नु पर्ने देखिन्छ। चिनिया ठेकेदार कम्पनी संघाई ग्रुपले विस्तार गरेको 10 किलोमिटर भएको यो सड़कमा दिउँसो भन्दा बेलुकी र बिहान यात्रा गर्न जोखिम बढेको पाइएको छ। सड़क छेउमा बत्ती नहुँदा, अँध्यारो हुँदा गाड़ी चालकदेखि पैदल यात्रीसम्मै जोखिममा परेका हुन्। यसपछि अर्को प्रसंग छ, व्यक्तिगत खर्चमा यात्रा शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ। पशुपतिनाथ क्षेत्रमा मनाइने देशोद्वार पूजा सञ्चालनको जिम्मेवारी यो वर्ष विजय राज भण्डारीको काँधमा आएको छ। पूजा सामग्री जुटाउनदेखि भोज खुवाउनेसम्मको खर्च उहाँले नै बेहोर्नुपर्छ। राँगो किन्न 70,000, फलफूल र रोटीका लागि 80,000, भोज खुवाउन झण्डै 7,00,000 खर्च हुने अनुमान गरिएको छ। यतिले पनि पुग्ने हो कि होइन थाहा छैन, राजभण्डारीले भन्नुभयो। जीवनभरमा यो पर्व चलाउने जिम्मेवारी एक पटक मात्र आउँछ, खर्च त बिहोर्नै पर्यो नि। पशुपति क्षेत्रमा बस्ने नेवार समुदायका चारै जातिको सहभागिता रहन्छ जात्रामा। ब्राह्मण चाहिँ हरेक वर्ष एकैजना हुन्छन्। अरू तीन जातिमा जात्रा सञ्चालन गर्ने पालो हरेक वर्ष फेरिन्छ। आर्थिक स्रोत नहुनुले पालो पर्नेलाई भने जात्रा चलाउनै समस्या हुन्छ। घर बेचेर समेत जात्रा चलाउनु पर्ने बाध्यता छ। बागेश्वरनाथ वैद्यले घर नै बेचेर जात्रा चलाएको स्थानीय बासिन्दा बताउँछन्। जात्रा चलाउन पशुपति विकास कोषले केही भर्ते गर्दैन, घर बेचेर समेत पर्व चलाउनु पर्ने बाध्यता हुन्छ। सुवर्ण वैद्यले भन्नुभयो, बलिदिन र भोज खुवाउन दुईवटा रागा चाहिन्छ। बलि दिएको रागाको मासु यहाँका प्रत्येक गुठियारलाई परालमा बेरेर पुर्याउनु पर्ने चलन छ। पशुपति क्षेत्रका 9 टोलीबाट झण्डै 1,000 जनालाई भोज खुवाउनु पर्ने राजभण्डारीले बताउनु भएको छ। जात्रा चलाउन राखिएको गुठीको जग्गा कोषले अधिग्रहण गरेपछि आमदानीको स्रोत सुकेको छ। पहिला यही जग्गाबाट उठेको अन्नले जात्रा पर्व चल्थ्यो। जात्रा चलाउन राखिएको गुठीको जग्गा कोषले अधिग्रहण गरेपछि आमदानीको स्रोत सुकेको छ। अहिले व्यक्तिगत खर्चमा जात्रा चलाउनु पर्ने अवस्था आएको छ। अर्को खबर छ, अब कोरोना भाइरसको कारण देखाएर सरकारले श्रम स्वीकृति बन्द गर्दा झण्डै 50,000 बेरोजगार हुने खतरा देखिएको छ। देशमा वैदेशिक रोजगारीमा जान तयारी अवस्थामा रहेका युवा गन्तव्यमा पुग्न नपाउँदै शुक्रबारदेखि वैदेशिक रोजगार विभागले श्रम स्वीकृतिमा रोक लगाएको छ। सरकारको यस्तो निर्णयले पहिलो पटक वैदेशिक रोजगारीमा जान खोज्नेलाई खासै समस्या नपरे पनि विदामा आएका र भिसा लिइसकेकालाई समस्या पर्ने देखिएको वैदेशिक रोजगार व्यवसायी संघले जनाएको छ। सरकारले श्रम स्वीकृति दिने निर्णय गर्नुअघि सम्बद्ध पक्षसँग छलफल गरेको भए कम्तीमा भिसा अवधि सकिने अवस्थामा रहेकालाई रोजगारीमा पठाएर रकम गुम्नबाट बचाउन सकिने पनि व्यवसायीले तर्क गरेका छन्। अर्को खबर छ, पेट्रोल खाने छ उत्खनन छैन भन्ने शीर्षकको यो खबर कार्यपोखरी मोरङको खबर रहेको छ। आज अन्नपूर्ण पोस्टले छापेको छ, पूर्वपश्चिम राजमार्ग अन्तर्गत मोरङको कानेपोखरी जंगल छेउ पेट्रोल खाने जाने बाटो लेखिएको बोर्ड छ। यसले संकेत गरेतर्फ जाँदा 7 किलोमिटर दक्षिणतिर बस्तीबीच तार जालीले बारेको झाडीमा पुगिन्छ। 5 बिघामा फैलिएको यो क्षेत्रलाई पेट्रोल खाने भनिँदै आएको छ। मुख्य प्रवेशद्वारमा ढाट बनाइएको छ। त्यसको केही मिटरभित्र झाडीबीच सिमेन्ट प्लास्टर गरेको भलिबल कोर्ट जत्रो ठाउँमा अमेरिकी कम्पनी सेलले 2045 सालमा पेट्रोलियम पदार्थको अन्वेषण गरेको थियो। त्यसको रिपोर्ट सरकारले अझै सार्वजनिक गरेको छैन। सेलले राधानगरमा 3,440 मिटर गहिरो ड्रिल गरेको थियो। बेलबारी नगरपालिका 8 राधानगर र बाहुनीमा पर्ने यो ठाउँ उद्योग मन्त्रालयको संरक्षणमा छ। ठूलो क्षेत्र ओगटेर राखे पनि सेलले ड्रिल गरेको ठाउँलाई प्लास्टर गरेर सुरक्षित राख्ने काम बाहेक फेरि अन्वेषण र उत्खनन भने गरिएको छैन। पेट्रोल खानेको सम्भावना नेपालमै छ भन्ने लाग्छ। धेरै वर्ष अघि अन्वेषण पनि भएको रहेछ, राधानगरका रमेश अधिकारी भन्नुहुन्छ। त्यसपछि सरकारले चासो नदिँदा यो ठाउँ झाडी भएको छ। उहाँका अनुसार पेट्रोल खानी छ रे भन्दै दैनिक 100 हाराहारीमा हेर्न आगन्तुक त्यहाँ पुग्ने गर्छन्। हेर्न पुग्नेले धेरै प्रश्न गर्ने गरेको स्थानीय पम्फा लिम्बु सुनाउनुहुन्छ। सरकारले किन अन्वेषण नगरेको भन्दै अन्यल भएर पर्खिन्छन्। उहाँ भन्नुहुन्छ, नागरिकको चासो छ, सरकारको छैन। उहाँका अनुसार सेल कम्पनीले बनाएको गोदाम र सिमेन्ट लगायत सामान लथालिङ्ग छन्। पेट्रोल खानी छ भनेर खेती हुने ठूलो क्षेत्र सरकारले बार हालेर राख्न नहुने स्थानीय जनप्रतिनिधिको तर्क रहेको छ। अन्वेषण प्रतिवेदन सरकारले 31 वर्षसम्म पनि सार्वजनिक गरेको छैन। सरकारले चासो नदिएको स्थानीयको गुनासो छ भने बाटो खोलिदिनुपर्ने उनीहरूको माग पनि रहेको छ। उत्खननमा ठूलो लगानी उपलब्धि शून्य भनेर यही खबरमा थप खबर छ। विभाग अन्तर्गतको पेट्रोलियम अन्वेषण परियोजनाले 2044 साल अन्त्यतिर पेट्रोलियम सम्भावनाको अध्ययन पहिल्याएपछि त्यसमा विस्तृत अन्वेषणका लागि अन्तर्राष्ट्रिय बिडिङ गरिएको थियो। मोरङको बाहुनी 7 ब्लक 10 प्रतिष्ठित अमेरिकी तेल कम्पनी सेलले झण्डै 80 लाख डलर खर्चेर ड्रिलिङ सहितको भण्डारण अन्वेषण गरेको हो। 3,440 मिटर गहिराईसम्म ड्रिलिङ गर्दा पनि तेलको भण्डारण नभएको भन्दै सेलले त्यति बेलै परियोजना र सरकारलाई रिपोर्ट दिएको परियोजनाका कर्मचारी बताउँछन्। यो ठाउँमा तेल छैन भनेर न परियोजनाले आधिकारिक भनाई
सार्वजनिक गरेको छ न त सरकारले। राधानगर बाहुनीको सम्भावित खानी क्षेत्रमा कम्तीमा छवटा भौगोलिक बिन्दुमा ड्रिलिङ गर्नुपर्नेमा सेलले एउटै बिन्दुमा मात्र 3440 मिटर ड्रिल गरेर तेल प्राप्ति नभएको बताएको थियो। बाहुनी क्षेत्रका अरू सम्भावित खानी क्षेत्रमा तेल भण्डारको अध्ययन शुरूआत नभएकाले लाइसेन्स मात्रै ओगटेर बसेका सबै विदेशी कम्पनीको अनुमति पत्र 5 वर्ष अघि सरकारले खारिज गरेको थियो। पेट्रोल खाने अन्वेषणको शुरूआती दिनदेखि नै स्थानीय कपिल मणि रिजाल र परशुराम गौतम चौकीदार हुनुहुन्छ। उहाँहरू यसरी खटिएको 31 वर्ष भइसकेको छ। काठमाडौँ उपत्यकाको खबर छ। उपत्यकामा सादा पोसाकमा खटिँदै आएका सबै प्रहरी जिम्मेवारीबाट हटाइएका छन्। महानगरीय प्रहरी आयुक्तको कार्यालय रानी पोखरीले अनैतिक गतिविधिमा संलग्न रहेको आरोपपछि महानगरीय प्रहरी परिसर काठमाडौँ ललितपुर र भक्तपुरमा सादा पोसाकमा खटिँदै आएका 74 जना प्रहरीलाई एकैसाथ जिम्मेवारीबाट हटाएको हो। जिम्मेवारीबाट हटाइनेमा 10 वर्षदेखि एउटै ठाउँमा गुमाका रूपमा कार्यरत प्रहरी समेत छन्। यसरी हटाइनेमा 18 महानगरीय प्रहरी वृत्त र प्रभागबाट गरी 17 जना अधिकृत र 57 जना जवान रहेका छन्। सबै गुमा प्रहरीलाई एकसाथ जिम्मेवारी परिवर्तन गरिएको महानगरीय प्रहरी आयुक्तको कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिनुभएको छ। हटाइएका सबैजनालाई सशस्त्र प्रहरी गणमा तानिएको छ। अर्को खबर छ। बागमती प्रदेशको राजधानी हेटौँडा र संघीय राजधानी काठमाडौँ जोड्ने भीमपेदी कुलेखाने सड़क स्तर उन्नति शुरू भएको छ। बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले उच्च जोखिममा रहेको यो सड़कलाई फराकिलो पार्ने काम थालेको हो। काठमाडौँ प्रवेश गर्ने सबैभन्दा छोटो दूरीको वैकल्पिक बाटो हेटौँडा भीमपेदी कुलेखाने सिस्नेरी दक्षिणकाले हुँदै फर्पिङ पुगिने सड़क खण्डको भीमपेदी कुलेखाने 16 किलोमिटर साँगुरो र अत्यन्त जोखिमयुक्त छ। गुमाउरो समेत भएकाले यो सड़कमा दुर्घटना धेरै हुने गरेको छ। यो सड़कमा बागमती प्रदेश सरकारले सुरुङ मार्ग निर्माणको तयारी पनि गरिरहेको छ। आउँदो वैशाखमा सुरुङको टेण्डर आह्वान गर्ने सरकारको तयारी रहेको छ। अर्को खबर सँगसँग दशरथ रंगशालाको विकल्पका रूपमा स्तरोन्नति भइरहेको च्यासल रंगशाला निर्माण अन्तिम चरणमा पुगेको खबर आज कान्तिपुर दैनिकले छापेको छ। जेठ मसान्तसम्म निर्माण पूरा भइसक्नुपर्ने यो रंगशालामा कार्य प्रगतिको गति हेर्दा भने निर्धारित समयमै सम्पर्क भइसक्नेमा शंका गर्ने धेरै ठाउँ छ। देशको एकमात्र अन्तर्राष्ट्रिय स्तरको दशरथ रंगशाला भूकम्पले क्षत विच्छेद हुनु अघि नै पुननिर्माणको काम हुँदै थियो। त्यसलाई मध्यनजर गरी वैकल्पिक रूपमा च्यासल मैदानको स्तरोन्नतिको काममा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद राखेपले तदारूकता देखाएका थिए। मन्त्रालयले अखिल नेपाल फुटबल संघ एन्फासँग मिलेर कृत्रिम मैदान सहितको रंगशाला बनाउने सम्झौता गरेको थियो। ललितपुर महानगरपालिका 9 पर्ने बागमती नदी किनारको झण्डै 49 रोपनी क्षेत्रफलमा फैलिएको च्यासलमा दीर्घकालीन महत्वको रंगशाला बनाउन नसकिने अवस्था बुझेर पूर्ववत योजना स्थगित भए। फेरि 74 वैशाखमा डाँफे प्रेरणा प्रतिष्ठान जेबीसँग 2 वर्षमा काम सम्पन्न गर्ने गरी नयाँ सम्झौता भएको हो। त्यसपछि गति पाएको निर्माणको काम अहिले पनि चलिरहेको छ। यसबीचमा बागमती परियोजनाको हस्तक्षेप, वर्षाको समयमा बागमतीको बाढ़ी पस्दा र च्यासल फुटबल क्लबले प्रशिक्षण स्थलका रूपमा प्रयोग गर्दा निर्माण कार्य केही धक्के लिएको राखेपका साइट इन्जिनियर पूर्ण बहादुर सुन्दासले बताउनु भएको छ। तपाईँ यतिखेर उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जमा उज्यालो फल्चा सुनिरहनु भएको छ। अनि उज्यालो फल्चाको साथमा हामी आउँछौ हरेक दिन बिहान 6:30 बजेदेखि झण्डै 8 बजेसम्म रहन्छौ। अनि यो बीचमा हामी विविध सामग्रीहरू प्रस्तुत गर्ने गर्छौ। उज्यालो फल्चामा अब भने अर्को एउटा गीत सुन्छौ र अबको पालोमा सपना श्रीको स्वरमा रहेको गीत सुन्छौ, जसमा शब्द हो सिन्धु रेग्मीको अनि संगीत भर्नुभएको छ शम्भुजित बास्कोटाले।
मायामा परेपछि सबै कुरा बेग्लै हुन्छ, हेर्दा पनि आँखाले नहेरेर मायाले हेरिन्छ भनेर भन्दै हुनुहुन्थ्यो सपना श्रीको स्वरमा रहेको यो गीत सुन्यो हामीले, जसमा शब्द हो सिन्धु रेग्मीको अनि संगीत भर्नुभएको हो सम्भुजित बास्कोटाले। तपाईँ यतिखेर उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जमा उज्यालो पल्चा सुनिरहनु भएको छ। आजको बजारको पालो भएको छ अनि तरकारीको भाव सम्बन्धी जानकारी लिएर आएकी छु। तरकारीको भावको कुरा गर्नुपर्दा करेला चाहिँ अझै पनि महँगो नै छ। करेला आज किलोको 130 देखि 140 रुपियाँ खुद्रा मूल्य तोकिएको छ भनेर कालीमाटी फलफुल तथा तरकारी बजार विकास समितिले जनाएको छ। यस्तै भिन्डी किलोको 120 देखि 130 रुपियाँ रहेको छ। यसै गरी बजारमा आज ठूलो गोलबेडा किलोको 75 रुपियाँ, सानो गोलबेडा 55 रुपियाँ रहेको छ अनि सानो भारतीय गोलबेडा चाहिँ 65 रुपियाँ छ भने आलु किलोको 45 रुपियाँ रहेको छ। यस्तै सुकेको भारतीय प्याज किलोको 85 रुपियाँ छ, गाजर 35 देखि 45 रुपियाँ छ अनि बन्दा 35 रुपियाँ खुद्रा मूल्य तोकिएको छ किलोको। यस्तै काउली किलोको 55 देखि 65 रुपियाँ छ भने मुला 25 रुपियाँ, भन्टा 85 रुपियाँ रहेको छ अनि घिउ सिमी चाहिँ 95 रुपियाँ रहेको छ। यस्तै लौका किलोको 75 रुपियाँ, पाकेको फर्सी 65 रुपियाँ, हरियो फर्सी 45 रुपियाँ रहेको छ। यस्तै बरेला किलोको 85 रुपियाँ, पिडालु 65 रुपियाँ र इस्कुस किलोको 55 रुपियाँ खुद्रा मूल्य तोकिएको छ भनेर कालीमाटी फलफुल तथा तरकारी बजार विकास समिति तरकारी बजार विकास समितिले जनाएको छ। तरकारीको भाव सम्बन्धी जानकारी पछि अब आजको लागि नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर सम्बन्धी जानकारीको पालो र अमेरिकी डलरको भाव आज चाहिँ थोरैले घटेको छ। अस्ति शुक्रबार 119 रुपियाँ 4 पैसा थियो बिक्री दर भने आज चाहिँ 118 रुपियाँ 58 पैसामा झरेको छ र आज अमेरिकी डलर एकको खरिदर 117 रुपियाँ 98 पैसा रहेको छ। यस्तै युरो एकको खरिदर 131 रुपियाँ 80 पैसा, बिक्री दर 132 रुपियाँ 47 पैसा रहेको छ। युके पाउन्ड स्टर्लिङ एकको खरिदर 148 रुपियाँ 16 पैसा, बिक्री दर 148 रुपियाँ 91 पैसा। स्विस फ्रान्क एकको खरिदर 124 रुपियाँ 60 पैसा, बिक्री दर 125 रुपियाँ 23 पैसा। अस्ट्रेलियन डलर एकको खरिदर 74 रुपियाँ 34 पैसा, बिक्री दर 74 रुपियाँ 72 पैसा। क्यानेडियन डलर एकको खरिदर 85 रुपियाँ 44 पैसा, बिक्री दर 85 रुपियाँ 87 पैसा। सिङ्गापुर डलर एकको खरिदर 83 रुपियाँ 69 पैसा, बिक्री दर 84 रुपियाँ 71 पैसा। यस्तै चाइनिज युआन एकको खरिदर 16 रुपियाँ 89 पैसा, बिक्री दर 16 रुपियाँ 98 पैसा। यस्तै साउदी अरेबियन रियल एकको खरिदर 31 रुपियाँ 43 पैसा, बिक्री दर 31 रुपियाँ 59 पैसा। कतारी रियल एकको खरिदर 32 रुपियाँ 40 पैसा, बिक्री दर 32 रुपियाँ 56 पैसा। थाइबाट एकको खरिदर 3 रुपियाँ 71 पैसा, बिक्री दर 3 रुपियाँ 73 पैसा। युएई दिराम एकको खरिदर 32 रुपियाँ 12 पैसा, बिक्री दर 32 रुपियाँ 28 पैसा। मलेसियन रिंगेट एकको खरिदर 27 रुपियाँ 58 पैसा, बिक्री दर 27 रुपियाँ 72 पैसा रहेको छ। यस्तै स्वेडिस क्रोनर एकको खरिदर 12 रुपियाँ 13 पैसा, बिक्री दर 12 रुपियाँ 19 पैसा। डेनिस क्रोनर एकको खरिदर 17 रुपियाँ 64 पैसा, बिक्री दर 17 रुपियाँ 72 पैसा। हङकङ डलर एकको खरिदर 15 रुपियाँ 19 पैसा, बिक्री दर 15 रुपियाँ 26 पैसा। कुवेती दिनार एकको खरिदर 383 रुपियाँ 43 पैसा, बिक्री दर 385 रुपियाँ 38 पैसा र बहराइन दिनार एकको खरिदर 312 रुपियाँ 49 पैसा, बिक्री दर 314 रुपियाँ 8 पैसा रहेको छ। यो नेपाल राष्ट्र बैंकले आजको लागि तोकेको विदेशी विनिमय दर सम्बन्धी जानकारी प्रस्तुत गर्यौं हामीले उज्यालो पल्चामा।
आजका पाहुना
उहाँलाई आफूले पालेका मात्र होइन बाटामा देखिने कुकुरको पनि उत्तिकै माया लाग्छ। पहिले मासु खान मरिहत्ते गर्ने उहाँ अहिले भने भेगान अर्थात मासुसँगै जनावरबाट बनेका केही पनि नखाने र नलगाउने गर्नुहुन्छ। तर उहाँले यसो गर्न थाल्नु भएको धेरै भएको छैन, 4 वर्ष मात्रै भएको छ। आफ्नो घरको कुकुर मरेको शोकमा 13 दिन जुठो बार्नुभएकी उहाँ त्यसको केही समयमा डिप्रेसनमा पनि जानुभयो। तर पछि आफूलाई सम्हाल्दै बाटामा देखिएका घाइते कुकुरको उद्धार गर्न थाल्नुभयो र 6 वर्ष अघि सन् 2014 बाटामा स्नेहास केयर फाउण्डेशन खोल्नुभयो र बाटामा देखिएका घाइते जनावरको उद्धार गर्न थाल्नुभयो। ललितपुरको भैँसी पार्टीमा रहेको उहाँको यो संस्थामा अहिले झण्डै 200 कुकुर, गाई, बाछा, खसी लगायतका जनावर राखिएका छन्। उज्यालो पल्चाको आजका पाहुना हुनुहुन्छ स्नेहास केयर फाउण्डेशनकी संस्थापक अध्यक्ष स्नेहा श्रेष्ठ, हामीसँग हुनुहुन्छ। उज्यालो पल्चामा स्वागत छ यहाँलाई।
तपाईँहरूलाई पनि धेरै धेरै धन्यवाद मलाई इन्भाइट गर्नुभएकोमा।
स्नेहा श्रेष्ठको दैनिकीबाट नै सुरु गरौँ हामी। दैनिकी कसरी सुरु गर्नु?
म एकदम ढिलो उठ्छु किन भन्दाखेरि म ढिलो नै सुत्छु, त्यो रिजनले पनि म ढिलो उठ्छु होइन। अनि अब बिहान त्यस्तै म 8 बजेतिर उठेर बिहान ग्रिन टी पिउँछु, त्यसपछि एक्सर्साइज गर्छु, अनि त्यसपछि ब्रेकफास्ट खाएर चाहिँ म आफ्नो काममा निस्किन्छु। बिजनेस पनि सेम टाइममा हेरिरहेको छु अनि सेम टाइममा यता जनावरहरूलाई पनि हेरिरहेको छु। अनि मेरो आफ्नो काम सघाइसकेपछि चाहिँ म सेल्टरमा नै जान्छु अनि स्पेसली चाहिँ जनावरहरूसँग उनीहरूको बिचमा बसेर खान्छु भनौँ न। अनि दिन चाहिँ त्यसरी नै बित्छ मेरो, काम अनि त्यसपछि एनिमल, त्यही गरेर।
ढिला सुत्छु भन्दाखेरि कति बजे सुत्नुहुन्छ?
ढिला सुत्छु भन्दाखेरि चाहिँ म अब लगभग 12 बजेतिर सुत्छु, किन भन्दाखेरि मलाई अफिसबाट अब घर फर्किने बेलामा चाहिँ म एकदम लेट नै हुन्छु होइन। अब मेरो सेल्टर पनि हेर्नुपर्छ मैले सेम टाइममा, अनि सेम टाइममा मैले मेरो सेल्टर रन गर्नको लागि मैले मेरो बिजनेस पनि हेर्नुपर्छ। त्यो रिजनले गर्दाखेरि चाहिँ म घर आउँदाखेरि लगभग 9 जस्तो बज्छ। अनि तर मेरो घरमा पनि 10 कुकुरहरू छ मेरो, अब त्यो तिनीहरू चाहिँ मेरो परिवारहरू हो, उनीहरू मलाई कुरेर बसिरहेको हुन्छ। अब मान्छेको चाहिँ अब दिनभरि म मेरो साथीहरूलाई भेट्छु अनि अब मेरो अफिसको होइन मेरो टिमलाई धेरैजनालाई भेट्छु, धेरैजनासँग कुराकानी गर्छु म है। अनि अब तिनीहरूको लागि भनेको चाहिँ कुकुर, मेरो घरमा भएको कुकुरहरूको लागि भनेको चाहिँ म नै उनीहरूको संसार हो होइन, उनीहरू मलाई कुरेर बसिरहेको हुन्छ। त्यो रिजनले गर्दाखेरि चाहिँ घरमा गइसकेपछि चाहिँ म चाहे जतिसुकै बजे पुगौँ, घरमा गइसकेपछि चाहिँ 1-1.5 घन्टा चाहिँ त्यो कुकुरहरूसँग म खेल्छु नै, एभ्री डे खेल्छु, म कहिले पनि छोड्दिनँ। कि त म काठमाडौँमा हुनु भएन, कि त नेपालमा हुनु भएन होइन भने चाहिँ म घरमा जाने बित्तिकै, घरमा जब पुग्छु म 9 बजे, पुगिसकेपछि उनीहरूसँग खेल्छु नि, म 10-10.5 बजेसम्म खेल्छु। त्यसपछि चाहिँ अनि फ्रेस भएर मेरो डिनर भनौँ न, त्यही ढिलो हुन्छ र त्यो कारणले गर्दाखेरि चाहिँ म सुत्ने पनि ढिला। अब खासमा उठ्नुपर्ने चाँडो, सुत्नुपर्ने पनि चाँडो हो, तर मेरो चाहिँ ठ्याक्कै विपरीत छ कि
कुकुरसँग खेल्नको लागि चाहिँ घरमा नियमै बनाउनु भएको छ।
त्यो चाहिँ मेरो चाहिँ जस्तै अब हामी डेली खाना खान्छौँ, त्यो हामीलाई भोक लाग्छ डेली खाना खान्छौँ होइन, त्यो त हामी बिहान पनि खाना खान्छौँ बेलुका पनि खाना खान्छौँ नि त हो। सेम त्यही किसिमको चाहिँ मेरो पनि एउटा चाहिँ कुकुरसँग खेल्नु चाहिँ त्यो खाना खानु जत्तिकै नै हो मेरो पनि, मेरो लागि चाहिँ घरमा गइसकेपछि चाहिँ म घरमा पुगेपछि चाहिँ उनीहरू मलाई वेट गरेर कुरेर बसिरहेको हुन्छ, गेटमा म पुग्ने बित्तिकै पुच्छर हल्लाउँदै आउँछ होइन। अनि एकदम आनन्द, म कहिलेकाहीँ टेन्सनमा जहाँ पुगेको हुन्छु घरमा, कहिलेकाहीँ स्ट्रेसमा पुगेको हुन्छु, उनीहरू पुच्छर हल्लाउँदै आउँछ, मलाई आएर यता मलाईसँग खेल्ने, मलाई चाट्ने गर्न थालेपछि चाहिँ त्यो स्ट्रेस पनि म बिर्सिन्छु कि, मेरो पीडाहरू पनि बिर्सिन्छु कि म होइन। अनि त्यो रिजनले गर्दाखेरि चाहिँ म उनीहरूसँग चाहिँ एभ्री डे खेल्छु, एउटा रुटिन नै हो भनौँ न मेरो लागि चाहिँ।
दिनभरिको थकान मर्छ,
दिनभरिको थकान चाहिँ वास्तवमा एकदमै ठिक भन्नुभयो तपाईँले, दिनभरिको थकान चाहिँ मेरो त्यो कुकुरहरूलाई, मेरो त्यो कुकुरहरूलाई देखेपछि चाहिँ मेरो मर्छ एकदमै।
स्नेहा श्रेष्ठको व्यक्तिगत कुरा गर्नुपर्दाखेरि पर्वत कुस्मामा जन्मनु भयो
हजुर हो,
एसएलसी त्यहीँसम्म पढ्नुभयो
होइन। एसएलसी चाहिँ मैले चाहिँ अब बुवा सर्भिसमा हुनुहुन्थ्यो, त्यो कारणले गर्दाखेरि चाहिँ मैले एसएलसी चाहिँ उदयपुरबाट गरेँ होइन। अनि मेरो बाल्यकाल चाहिँ मेरो चाहिँ कुस्मा र पर्वत दुइटा गरेर बित्यो, त्यसपछि चाहिँ अनि हामीहरू यता काठमाडौँ आयौँ, त्यसपछि चाहिँ यहीँ नै अब मेरो बिए पनि भयो होइन। अनि भनौँ न अब सुरुमा चाहिँ मेरो बाल्यकाल चाहिँ त्यसरी बित्यो, तर अब म सुरु बाल्यकालदेखि नै म एनिमल लभर चाहिँ होइन, अब सुनिरहनु भएको सबैजना श्रोताहरूलाई म भनिदिउँ होइन, अब जन्मिनेदेखि नै चाहिँ म सानोदेखि नै एनिमल लभर भयो र चाहिँ अहिले एनिमल एक्टिभिस्ट भएको चाहिँ डेफिनेटली होइन।
बाल्यकाल त भनेपछि उकाली ओह्राली भन्ज्याङ चौतारी गर्दै नै बित्यो,
त्यसरी के भन्नु पर्यो अब, स्कुलको ब्याग बोकेर होइन अनि खेलेर, अब त्यतिखेर मतलबै हुँदैन थियो क्या, सोचेकै थिइनँ नि अब यो जनावरसँग प्रति कुनै इन्ट्रेस्टै थिएन, किन भन्दाखेरि हामी सानोमा पढ्ने बेलामा, अब तपाईँहरूले पढ्ने बेलामा होस् चाहे मैले पढ्ने बेलामा होस् होइन, मलाई जहाँसम्म लाग्छ मैले पढ्ने बेलामा चाहिँ मैले जनावरलाई माया गर्नुपर्छ भनेर चाहिँ कहिले पनि पढिनँ मैले हो। तर अन्डा खायो भने चाहिँ अन्डाबाट चाहिँ यो पाउँछ, मासुबाट चाहिँ प्रोटिन पाउँछ, यो बाटो होइन, विभिन्न किसिमको कुराहरू मैले पढेँ। तर अब त्यो अन्डा दिने जनावरलाई, त्यो एनिमलहरूलाई पनि माया गर्नुपर्छ भनेर चाहिँ मैले कहिले पनि पढिनँ।
स्नेहा श्रेष्ठ काठमाडौँमा आएको पनि धेरै वर्षपछि चाहिँ भेगान बन्नुभयो,
भेगन र भेजिटेरियन भनेको चाहिँ त्यस्तो खासै ठुलो फरक चाहिँ छैन. अब भेजिटेरियन पनि विभिन्न किसिम हुने रहेछ. कोही भेजी अन्डा खाने भेजिटेरियन को रहेछ, तर कम्प्लिट भेजिटेरियनले चाहिँ अन्डा पनि खाँदैन, माछा मासुहरू पनि केही पनि खाँदैन, होइन डेरी प्रोडक्ट चाहिँ खाइरहेको हुन्छ, जस्तै पनिर दुधको आइटमहरू यिनीहरू खाइरहेको हुन्छ. तर भेगन भनेको चाहिँ के हो भन्दाखेरि चाहिँ जनावरबाट बनेको कुनै पनि चिज नखाने, माछा मासु दुध दही केही पनि नखाने, किनभने दुध दहीहरू पनि जनावरबाटै आउने हो होइन. र उनीहरूको छालाबाट बनेको, उनीहरूको छालाबाट बनेको ब्याग जुत्ता बेल्टहरू पनि यिनीहरू पनि केही पनि युज नगर्नलाई चाहिँ भिगन भनिन्छ होइन. र भिगन भनेको लगभग अब 4 वर्ष हुन लाग्यो होइन. म नेवार समुदायमा जन्मेको होइन, म श्रेष्ठ भयो भनेपछि मेरो त बिहानको ब्रेकफास्टदेखिको बेलुकाको डिनरसम्म नै मेरो मासुको परिकारहरू हुन्छ होइन. मासुको परिकारहरू बिनाको मेरो खानेकुरा नै हुँदैन थियो मेरो घरमा. म भिगन हुन्छु भनेर मैले कहिले इमेजिन पनि गरेको थिइनँ. त्यो मैले कल्पनै गरेको थिइनँ कि. अनि मासु पसल अगाडि गएर खसी काट्न लाउने मान्छे, अब आज भनौँ न अब त्यो खसीहरू चाहिँ मासु पसल अगाडि देखेको आफूले भ्याएसम्मको खसी चाहिँ किनेर लगेर चाहिँ सेल्टरमा राख्ने गरेर चाहिँ भनौँ न.
आफ्नो दाहिने हातमा ट्याटु पनि बनाउनु भएको छ भिगन भनेर.
मैले ट्याटु बनाएको छु भिगन भनेर. किन भन्दाखेरि यो चाहिँ मलाई रहरले नै बनाएको मैले होइन. अनि जनावर माया गर्न थालेपछि चाहिँ मैले के सोचेँ भन्दाखेरि चाहिँ म कुकुर चाहिँ माया गर्छु होइन. सेम टाइममा कुकुरहरूलाई चाहिँ मैले रेस्क्यु गर्छु, बाटोको कुकुर बिरामी घाइते कुकुरहरूलाई लगेर मैले उपचार गरिरहेको छु. तर सेम टाइममा चाहिँ मैले खसीहरू कुखुराहरू खाइरहेको छु भने चाहिँ म त जनावर माया गर्ने मान्छे होइन रहेछु. म त कुकुर मात्रै माया गरेँ, मैले त आफूलाई कुकुर प्रेमी भन्नुपर्ने रहेछ, जनावर माया गर्ने मान्छे होइन रहेछ जस्तो फिल भयो एउटा. र अर्को कुरा चाहिँ जुन खसी म पसल अगाडि गएर म काट्न लाउँथेँ होइन, त्यसपछि मलाई त्यो कुकुरलाई माया गर्दा गर्दै मलाई त्यो खसीहरू देखेर माया लाग्न थाल्यो कि. अब कुकुरलाई म यति माया गर्ने भइसकेको थिएँ कि त्यो खसीमा पनि मैले कुकुर नै देख्न थालेँ. म कुकुरलाई चाहिँ माया गर्छु, खसी चाहिँ म कसरी खाइरहेको छु जस्तो त्यस्तो फिल हुन थालेँ मलाई. त्यसपछि चाहिँ मैले खसीको मासुहरू अरू मासुहरू पनि खान छोडेँ होइन. अनि मैले डेरी प्रोडक्ट पनि छोड्नुको रिजन चाहिँ के हो भन्दाखेरि मेरोमा अहिले 26-27 बाछाहरू छ, बाटोमा मान्छेले छोडेको गाईको बच्चाहरू है. उनीहरू कोही 1 महिनाको कोही 2 महिनाको सानो छ, बोटलबाट हामीले बोटल फिडिङ गराउँछौँ होइन. अहिले किनभने उनीहरू आमाको दुध खाने उमेरमा एजमा छोडिदिएको हो नि त उनीहरूलाई बाटोमा. अनि त्यो देखेर चाहिँ मलाई के फिल भयो भन्दाखेरि मैले त गाई पालेको छुइनँ मेरो घरमा, तर कहीँ न कहीँ जिम्मेवार व्यक्ति त म पनि हो. किनभने दुध किन्नको लागि पैसा मैले तिरिरहेको छु नि त. म दुधको चिया खान्थेँ, म दही खान्थेँ, आइसक्रिम खान्थेँ भनेपछि म कहीँ न कहीँ चाहिँ पैसा तिरिरहेको छु भने चाहिँ म पनि त्यसको चाहिँ यो बाछाहरू बाटोमा आउनु चाहिँ जिम्मेवार कहीँ न कहीँ म पनि हो भन्ने चाहिँ मलाई फिल भएर चाहिँ मैले त्यसपछि चाहिँ कम्प्लिटली डेरी प्रोडक्ट पनि छोडेर चाहिँ म भिगन भएको. त्यसरी नै
सानोमा दुधहरू त खानु भएको थियो होला.
खाथेँ, दुध पनि खाने भन्दा पनि एकदमै त्यो छाली बिनाको म खानै खान्थेन अरे मैले सुनेको अनुसार. मलाई होइन सानो याद छ होइन, छाली बिनाको खानै खान्थेन. तर मलाई याद छ, मलाई याद भन्जेलसम्म पनि अब मैले त म भिगन भएको त बल्ल 4 वर्ष हुन लाग्यो. म दुधहरू खान्थेँ, दुध भन्दाखेरि पनि म कफीहरू चाहिँ म मिल्क कफीहरू नै प्रिफर गर्थेँ होइन. अनि चिया खाँदा पनि मिल्क टी नै खान्थेँ. अनि आइसक्रिमहरू खान्थेँ भनेपछि, पनिरहरू खान्थेँ भनेपछि त डेफिनेटली डेरी प्रोडक्ट त मजाले मैले त थाहा पाउने बेलासम्मै खाइरहेको.
4 वर्ष भयो यी सबै कुरा छाड्नु भएको.
मैले 4 वर्ष चाहिँ कम्प्लिट अब हुन थाल्यो, म कम्प्लिट भिगन भएको चाहिँ भनौँ न. आफूलाई चाहिँ जनावरबाट बन्ने कुनै चिज पनि खान लगाउनबाट वञ्चित गरेको चाहिँ 4 वर्ष हुन लाग्यो र म एकदम खुसी छु त्यसमा चाहिँ. किनभने मलाई कसैले फोर्स गरेर भएको होइन, त्यो मैले आफ्नो स्वइच्छाले भएको.
सम्भव छ,
खै म त सर्भाइभ भइरहेको छु, देखिरहनु भएको छ, यति धेरै बोलेको छु.
तपाईँले नै भनिसक्नु भएको छ, नेवार समुदायमा जन्मे हुर्केको मान्छे म, माछा मासु बिना केही पनि चल्दैन भन्ने. अझ पूजा आजा गर्दाखेरि पनि सगुनको रूपमा अन्डा मासु अनिवार्य नै गरिन्छ होइन. 4 वर्ष अघि अब म माछा मासु खाँदिनँ, दुध दही पनि खाँदिनँ भनेर भन्दाखेरि चाहिँ घरबाट कस्तो प्रतिक्रिया आएको थियो?
होइन, अब पहिले चाहिँ मेरो साथीहरू चाहिँ ग्रुपमा साथीहरू चाहिँ भन्दाखेरि पनि मेरो फ्यामिलीमा पनि मेरो बहिनी चाहिँ सानोदेखि नै पहिलेदेखि नै माछा मासु खाँदैन थियो. अनि बहिनीले माछा मासु नखाँदाखेरि हामी कहीँ पनि म बोलाउन रुचाउँदिन थिएँ कि. कहीँ जाँदाखेरि पनि अनि हामी बाहिर रमाइलो गर्न जाँदा यो त मासु नै खाँदैन के बोलाउने त्यस्तो भन्थेँ क्या. तर अहिले मैले रियलाइज गरेँ, फिल गरेँ म कति गलत रहेछु त्यतिखेर होइन. अनि त्यो मेरो सोच कस्तो खालको रहेछ भनेर हो. तर मैले साथीहरू चाहिँ धेरै हदसम्म गुमाएको छु. डेफिनेटली नै मैले माछा मासु खान छोडिसकेँ भएपछि पार्टीहरूमा बोलाउने पनि मलाई एकदम कम्ती नै इन्भिटेसन आउँछ, किन भन्दाखेरि म डेरी प्रोडक्ट पनि खाँदिनँ, उनीहरूलाई पनि अप्ठ्यारो लाग्छ होला सायद, होइन, तर म त्यस्तो फिल गर्दिनँ नि। अनि फ्यामिलीमा सुरुमा चाहिँ अब यो माछा मासु त छोडेर भेजिटेरियन भयो भने त ठिकै थियो, तर पछि मैले डेरी प्रोडक्ट पनि छोडेपछि चाहिँ यो बिरामी सबै चिन्ता गर्नुभएको थियो, अब यो बिरामी हुन्छ, यो अब गाह्रो हुन्छ यसलाई भनेर चाहिँ, मलाई चाहिँ गाह्रो हुन्छ भनेर चाहिँ एउटा फ्यामिलीले जुन केयर गर्ने छ नि आफ्नो भनौँ न फ्यामिलीप्रति त्यो चाहिँ थियो, तर अब उहाँहरूले मलाई देख्नुभयो भने चाहिँ अब अहिले चाहिँ मेरो आमा पनि भेजिटेरियन हो, भिगन चाहिँ उहाँ होइन, होइन, तर अहिले उहाँ पनि भेजिटेरियन हो, अनि मेरो बहिनी पनि पहिलेदेखि नै भेजिटेरियन हो, मेरो अर्को बहिनी पनि अब अलमोस्ट भेजिटेरियन हुन लागेछ भनेपछि मेरो कारणले गर्दाखेरि चाहिँ मेरो फ्यामिलीमा चाहिँ परिवर्तन थोरै भए पनि गर्न चाहिँ म सकेको छु जस्तो लाग्छ, मलाई
सफल हुनुभएको,
सफल भएछु जस्तो लाग्छ।
स्नेहा श्रेष्ठले जहिले पनि आफू हिँड्दाखेरि चाहिँ झोलामा एउटा बक्स हुन्छ, त्यसमा चाहिँ खानेकुराहरू आफैले बोक्नुहुन्छ, आफैले बनाएको खानेकुराहरू के बोक्नुहुन्छ विशेष गरी?
विशेष गरी चाहिँ म लन्चमा चाहिँ अब म चाहिँ साग बिना चाहिँ म मेरोमा केही होस् कि नहोस् म चाहिँ फेरि मलाई भात नै खानुपर्ने मान्छे म, हेर्नुहोस् है, लन्चमा चाहिँ होइन, म भात भएन भने त हुँदै हुँदैन, म अब त्यो नेपाली छानादेखि लागेको बानी, मेरो डब्बामा चाहिँ थोरै भात हुन्छ, अनि त्यसपछि साग हुन्छ, अनि त्यही तरकारीहरू हुन्छ, त्यही हो, अनि कहिलेकाहीँ चाहिँ अनि एक्स्ट्रा केही बोकेको छु भने चाहिँ यो सकरखण्डहरू तरुलहरू उसिनेर यिनीहरू बोक्छु, म अलिकति थोरै बेसी बोक्छु, किन भन्दाखेरि सेल्टरमा जाँदाखेरि आफूले खाँदाखेरि मेरो कुकुरहरू अनि मेरो अन्य जनावरहरू हेरिरहेको हुन्छ, अनि त्यो कारणले गर्दा उनीहरूलाई पनि थोरै दिँदै आफू पनि खान्छु, अनि घरको खाना नै म बेसी रुचाउँछु भनौँ न, म चाहिँ एकदम होम फुड मन पराउने मान्छे हो,
जहाँ जाँदा पनि बोकेर हिँड्ने, भोक लागेपछि झिकेर खाइहाल्ने,
बोकेर हिँड्छु, मेरो डब्बा एनी टाइम मसँगै हुन्छ, पानीको बोतल र खानेकुरा चाहिँ मसँगै हुन्छ, मेरो लन्चको व्यवस्था चाहिँ आफू घरबाट गरेर निस्किन्छु म।
स्नेहाज केयर फाउन्डेसनमा चाहिँ 17 प्यारालाइजको कुराहरू पनि छन्,
छ, मेरोमा चाहिँ 17 प्यारालाइज कुकुरहरू छ, कति त अगाडि बिति पनि सक्यो उनीहरू, होइन, अनि प्यारालाइज कुकुर राख्नुको पनि मेरो आफ्नै स्टोरी छ क्या, मेरो बुवा प्यारालाइज हुनुहुन्थ्यो, मेरो बुवा चाहिँ 17 प्यारालाइज हुनुहुन्थ्यो, एउटा कोठाको कोठामा नै उहाँको जिन्दगी बित्यो है, 17 प्यारालाइज हुँदाखेरि हामीले कहिले पनि सोचेनौँ कि बुवालाई प्यारालाइज भइसकेपछि त विदेशहरूमा छ नि त, इन्जेक्सन लगाएर आफूले आफूलाई ऊ गर्ने होइन, अनि त्यसपछि त्यो पीडाबाट मुक्त गर्ने होइन, अनि कसैलाई पनि सायद म पनि बाँच्न चाहन्नथेँ होला कि, म 17 बेडको बेडमै परेको भए, तर अहिले बुवा बित्नु भएको लगभग 3 हुन लाग्यो, तर बुवालाई लास्ट मोमेन्टसम्म पनि बाँच्ने इच्छा थियो, मलाई यही भन्नुहुन्थ्यो, मलाई मर्न मन छैन, म बाँच्न चाहन्छु, अझै मलाई बचाऊ, यसरी भन्नुहुन्थ्यो क्या, होइन, अनि बुवा बित्नुभयो, अनि तर बुवा हुने बेलामा म के सोच्थेँ भन्दाखेरि मेरो बुवा जहिले पनि म अझै पनि बाँच्न चाहन्छु भन्नुहुन्थ्यो, भन्नुहुन्छ होइन, प्यारालाइज हुँदाहुँदै पनि, भने चाहिँ यो प्यारालाइसिस कुकुरहरूलाई जुन ढाड भाँचिएको कुकुरहरू हुन्छ, खुट्टा भाँचेको केसमा चाहिँ अपरेसन गरेर हामी निको बनाउँछौँ, तर ढाँडै भाँचेछ भने चाहिँ पोसिबल छैन कि, अनि तिनीहरूलाई पनि बाँच्ने इच्छा होला, उनीहरूलाई पनि रहर होला, होइन, उनीहरू मलाई बोल्न सक्दैन, मलाई बाँच्न मलाई पनि बाँच्न मन छ भन्न सक्दैनन्, मेरो बुवा बोलिरहनु भएको छ, मेरो यो कुकुरहरू बोल्न सक्दैन, त्यो कारणले गर्दाखेरि चाहिँ यिनीहरूलाई चाहिँ इन्जेक्सन लगाएर मार्ने म चाहिँ को हो त, मलाई के अधिकार छ त, होइन, अनि केही उपाय छ कि भनेर चाहिँ, अनि पछि चाहिँ मैले व्हील चेयर खासमा हामीले आफैले नेपालमा बनाउने कोसिस गऱ्यौँ, त्यो सकेनौँ बनाउनु, नसकेपछि चाहिँ अनि युएसबाट चाहिँ हामीले व्हील चेयर ल्याएर चाहिँ अहिले सबै कुकुरहरूलाई व्हील चेयरमा सकेको कुकुरहरूलाई चाहिँ पालै पालो राखेको छ, सबै 17-18 व्हील चेयर चाहिँ छैन हामीसँग, किनभने एक्सपेन्सिभ पनि पर्छ होइन, अनि पालै पालो त्यो व्हील चेयरमा राख्दाखेरि चाहिँ त्यो कुकुरहरू अरू नर्मल कुकुरभन्दा पनि दौडाउँदाखेरि अरू नर्मल कुकुर सँगसँगै दौडिन्छ क्या, भनेपछि ह्याप्पी छ नि त, खुसी छ नि त उनीहरू, भनेपछि तिनीहरूलाई इन्जेक्सन लगाएर मार्न जरुरी छ त, प्यारालाइज हुने बित्तिकै यिनीहरू डिजेबल भयो, यिनीहरू काम लाग्दैन भनेर मार्न जरुरी छ त, छैन नि त, त्यो रिजनले गर्दाखेरि चाहिँ मेरो बुवाले बुवाको कारणले पनि हो मैले मेरो प्यारालाइज कुकुर भनौँ न युथनाइज नगर्नुको पछाडि चाहिँ।
हुन त अब बाटोमा हिँड्दाखेरि कुकुरहरू टन्नै भेटिन्छन् देखिन्छन्, तर पनि स्नेहा श्रेष्ठले चाहिँ सबै कुकुरलाई उठाउनु हुँदैन।
मेरो बच्चाले भने त म त त्यो टुटी खेल्ने लिएर सबै कुकुर राखौँ होइन, तर त्यो पोसिबल छैन है, सबै कुकुर लगाएर राखौँ, तर के हो भन्दाखेरि चाहिँ उनीहरू जहाँ जन्मेको हुन्छ, उनीहरू खाना नपाए पनि उनीहरू जहाँ जन्मेको हुन्छ, जुन कम्युनिटीमा जुन ठाउँमा उनीहरू जुन बाटोमा हुन्छ त्यहीँ नै खुसी हुन्छ क्या त्यो कुकुरहरू। मैले लगेर सेल्टरमा राख्नु भनेको त्यो चाहिँ उनीहरूलाई मैले केजिङ गरेर राख्नु हो होइन, एउटा 4 दिवारीभित्र राख्दाखेरि उनीहरू ह्याप्पी हुँदैन त्यहाँनिर हो, मेरो मजाले उनीहरूले मिठो खाना खानु पाउँछ है, 2 मजाले खाना खानु पाउँछ, मिठो खाना खानु पाउँछ, र आफ्टरनुनमा उनीहरूले ट्रिटहरू होइन बिस्किटहरू यिनीहरू पनि खानु पाउँछ, त्यही पनि उनीहरू खुसी हुँदैन, रिजन चाहिँ किन भन्दाखेरि उनीहरूले इच्छा खान पाओस् अथवा खान नपाओस् उनीहरू बाटोमै खुसी हुन्छ कि उनीहरू त्यो ठाउँलाई उनीहरूले आफ्नो घर बनाइसकेको हुन्छ
एउटा स्वतन्त्रताको कुरा हो
स्वतन्त्रताको कुरा पनि आयो उनीहरू हाम्रोमा बाँधिएर बस्न उनीहरू चाहँदैन नि होइन तर अब घाइते अनि त्यसपछि प्यारालाइज जुन हातखुट्टा भाँचिएको हुन्छ होइन जसको ढाड भाँचिएको हुन्छ जो घिस्रेर हुन्छ जसको केही पनि सर्भाइभ गर्ने चान्सेस कम हुन्छ बाटोमा भनेपछि त्यस्तो कुकुरहरू चाहिँ हामीहरू उठाउँछौँ होइन र कुनै पनि कुकुर चाहिँ चाँडै निको भयो भने चाहिँ एक महिनाभित्रमा निको भयो भने चाहिँ तिनीहरूलाई चाहिँ हामीले चाहिँ बन्द्याकरण गरेर चाहिँ बन्द्याकरण गरिसकेपछि जहाँबाट लिएर आएको हामी त्यहीँ लगेर छोडिदिन्छौँ किनभने ऊ त्यहीँ नै खुसी हुन्छ तर अब कुनै पनि कुकुरलाई निको हुनलाई टाइम लाग्यो दुई तिन महिना लाग्यो होइन जस्तै खुट्टा भाँचेको केसमा कहिलेकाहीँ निको हुनलाई तिन महिना होइन चार महिना पनि लाग्छ किनभने गाडीले हान्दाखेरि खुट्टा त्यसरी भाँचे हुन्छ उनीहरूको अनि त्यस्तो केसमा चाहिँ अनि हामीहरू कुकुरलाई छोड्दैन भने त्यो कुकुर चाहिँ सेल्टरको पर्मानेन्ट डग भयो त्यसपछि चाहिँ तिन चार महिनापछि चाहिँ अनि प्यारालाइज बाटोमा सर्भाइभ गर्न सक्दैन अनि उनीहरूलाई पनि सेल्टर केयर गरेर राख्नु पऱ्यो हामीले होइन उनीहरूको लागि त अझ एक्स्ट्रा मान्छे राख्नुपर्ने हुन्छ उनीहरू दिसा पिसा सबै एकै ठाउँमा गरिदिन्छ होइन त्यो कारणले गर्दा त्यस्तो कुकुरलाई चाहिँ छोड्दैन होइन भने अन्य बाटोको कुकुरहरूलाई चाहिँ हेल्प कसरी गरेर चाहिँ भन्दाखेरि चाहिँ हामीले रेबिज भ्याक्सिनेसन होइन गरेर कम्युनिटीमा गएर चाहिँ हामीले चाहिँ एन्टी रेबिज भ्याक्सिनेसन गरिरहेको हुन्छौँ अनि सेम टाइममा चाहिँ उनीहरू इन्जुर्ड भयो सानो सानो घाउहरू भयो भने हाम्रो मोटर बाइकमा टिम पठाउँछौँ जुनलाई चाहिँ सेल्टरमा ल्याएर राख्नु जरुरी छैन कम्युनिटीलाई नै रेस्पोन्सिबल बनाउने कोसिस गरिरहेछौँ हामीले चाहिँ क्या जुन भोलि स्न्याच केयर भएन भने बाटोको जनावरहरूले हेल्प नपाउने त होइन नि त उनीहरू त हेल्प पाउनु पऱ्यो नि त उनीहरूले त होइन त्यो कारणले गर्दाखेरि चाहिँ कम्युनिटीलाई नै रेस्पोन्सिबल बनाउने काम चाहिँ हाम्रो भइरहेछ त्यसरी चाहिँ मद्दत गरिरहेछौँ भनौँ न
बाटोमा अब बेसहारा कुकुरहरू हिँडिरहेका छन् त्यत्तिकै कसैले स्नेहा केयर फाउन्डेसनलाई चाहिँ खबर गर्यो अथवा स्नेहा श्रेष्ठलाई खबर गर्यो भने मात्रै टिम उद्धारको लागि पुग्छ कि के छ यसको प्रक्रिया
कस्तो छ भन्दाखेरि चाहिँ अब हामीलाई चाहिँ खासमा चाहिँ फोन गर्नुहुन्छ होइन हामीलाई चाहिँ फोन गर्नुहुन्छ हाम्रो फलोवरहरू छ है अब हाम्रो पेज र स्नेहा केयरमा फलोवर चाहिँ लगभग 1.5 लाख जति हाम्रो फलोवर हुनुहुन्छ त्यो उहाँहरू सबैजना जनावर माया गर्नेहरू उहाँहरू एनिमल लभरहरू हो अनि उहाँहरूले बाटोमा कुनै घाइते जनावरहरू देख्नुभयो भने उहाँहरूले हामीलाई म्यासेज पठाउनुहुन्छ सुरुमा त पेजमा म्यासेज पठाउनुहुन्छ हाम्रो कम्युनिकेसन हेर्ने दुईजना बहिनीहरू हुनुहुन्छ एकजना फोन एन्सर गर्नुहुन्छ एकजना फेसबुकको म्यासेज रिप्लाई गर्नुहुन्छ अनि त्यस्तो केसमा चाहिँ हामीहरू पठाउँछौँ होइन अनि फोन गऱ्यो भने हामी पठाउँछौँ तर प्रब्लम चाहिँ के छ भन्दाखेरि चाहिँ दिनमा हामी 10-12 भन्दा बेसी केस हेर्न सक्दैनौँ जान पनि सक्दैनौँ होइन अनि तर 50-60 कल आउँछ क्या हामीलाई अनि म्यासेज त्यस्तै आउँछ भने सबै ठाउँमा पुग्न सक्दैन हामी त्यो कारणले गर्दाखेरि चाहिँ हाम्रो एनिमल लभरहरू उहाँहरू रिसाइरहनु भएको हुन्छ हामीसँग कि तपाईँहरू नआउने तपाईँहरू देखाउनलाई काम गरेको भन्दा डेफिनेटली हामी देखाउनलाई काम गरेको होइन हामी त चाह्यो भने त सबै एनिमललाई हेल्प गर्न सबै ठाउँमा पुग्न सकौँ जस्तो लाग्छ होइन तर पोसिबल किन छैन भन्दाखेरि चाहिँ अब दिन हामीसँग त्यति ठुलो टिम पनि छैन एक त सानो टिम छ हामीसँग होइन अनि सानो टिमले जति ठाउँमा सक्छ त्यति ठाउँमा त गरिरहेको छौँ नि त त्यो कारणले गर्दाखेरि चाहिँ कुनै पनि इन्जुर्ड एनिमलहरू देख्यो घाइते जनावर देख्यो भने चाहिँ हामी आफै पनि रेस्पोन्सिबल हुन सिकौँ हामी आफै पनि मद्दत गर्न सिकौँ स्न्याच केयर भोलि बन्द भयो स्न्याच केयर भएन भने ती जनावरहरू हेल्प पाउनबाट वञ्चित नहोस् उनीहरू उपचार पाउनबाट वञ्चित नहोस् होइन तपाईँहरू आफैले पनि देखेको देख्नुभयो भने नजिकको भेट क्लिनिकहरू हुन्छ होइन त्यहाँसम्म लगेर ट्रिटमेन्ट गर्नुहोस् होइन अनि अहिले त अब सामाजिक सञ्जालबाट पनि धेरै मान्छेहरूले मद्दत गरिरहेको हुन्छ होइन त्यो देखिरहेको हुन्छ मैले फेसबुक पहिलेभन्दा त डेफिनेटली एकदमै धेरै चेन्जेस आएको छ अनि बाटोमा बिस्किटहरू खुवाइरहेको देख्छु मैले सुरु सुरुमा काम सुरु गर्दाखेरि चाहिँ बेसी चाहिँ केस चाहिँ मान्छेबाट एब्युज गरेको आउँथ्यो कहिले तातो पानी फ्यालिदियो कहिले चक्कुले काटिदियो होइन कुकुरलाई त्यस्तो त्यस्तो कुकुरहरू ल्याएर मैले उपचार गरिरहेको हो कि अनि कहिलेकाहीँ अलकत्राको तात अलकत्रामा डुबाइदियो होइन कहिले एसिड हालिदियो भनेर यस्तो यस्तो केस हेरिरहेको तर अहिले चाहिँ पहिलेभन्दा मान्छेहरू परिवर्तन भएको छ होइन अनि जनावरलाई खुवाइरहेको आफैले पनि मद्दत गरिरहेको देखिरहेको हुन्छ त्यो कारणले गर्दाखेरि त्यस्तो घाइते जनावरहरू देख्नुभयो भने प्लिज तपाईँहरू आफै पनि मद्दत गर्ने कोसिस गर्नुहोस् होइन यदि स्न्याच केयर त्यो ठाउँमा आउन सकेन अथवा अन्य कुनै पनि अर्गनाइजेसन त्यो ठाउँमा आउन सकेन भने त्यो जनावर चाहिँ उपचार पाउनबाट चाहिँ नमरोस् उपचार पाउनबाट वञ्चित नहोस् त्यही हो
स्नेहा श्रेष्ठलाई चाहिँ डग मदर भनेर पनि चिनिन्छ
त्यो अब भनिरहनु भएको हुन्छ धेरैजनाले डग मदर भनेर तर म त्यति धेरै एज भइसकेको छुइनँ आई एम जस्ट जोकिङ है त्यही अब मलाई खुसी लाग्छ मलाई डग मदर भन्दाखेरि खुसी लाग्छ तर अब मैले मान्ने डग मदर चाहिँ एकजना हुनुहुन्थ्यो कमलादीमा मेरो लागि चाहिँ स्टिल पनि उहाँ नै डग मदर म उहाँको तुलनामा त पक्कै पनि म एकदम आफूलाई त एकदमै जिरो लेभलमा राख्न चाहन्छु हाम्रो ज्ञानु दिदी हुनुहुन्थ्यो होइन अनि कमलादीमा हुनुहुन्थ्यो अब उहाँको कुकुरहरू पनि स्टिल छ होइन अनि उहाँले चाहिँ आफ्नो पुरै लाइफ चाहिँ लास्ट मर्ने मोमेन्ट लास्ट अन्तिम अवस्थासम्म त्यो कुकुरहरूसँग नै बस्दा बस्दै उहाँलाई हार्ट एट्याक भयो आएर बितेको उहाँ होइन मेरो नजरमा चाहिँ उहाँ नै डग मदर हो म त अझै सिक्ने क्रममा छु म चाहिँ स्टिल स्टार्टिङ फेजमा छु भनेर भन्छु आफूलाई चाहिँ
अन्तिममा अब झन्डै झन्डै 200 वटा जनावरहरू चाहिँ राख्नु भएको छ। अब धेरैजनाले जिज्ञासा पनि राख्नुहुन्छ, कसरी गरिरहनु भएको छ यसको खर्च व्यवस्थापन चाहिँ?
खर्च व्यवस्थापन चाहिँ अब सुरुमा त मैले भने नि, मैले माया गर्नु थालेपछि आफैले गरेको यो होइन, आफैले हेल्प गरेको। सुरुमा चाहिँ मैले मेरो बिजनेसबाट आएको जति पनि पैसा हुन्थ्यो मैले 70-80% मैले स्नेच केयरमा नै लाउँथेँ। तर सुरुमा सेल्टर बनाउनको लागि चाहिँ मसँग पैसा नै थिएन क्या। मसँग पैसा नभइसकेपछि चाहिँ अनि त्यसपछि जुन घरमा मेरो कुकुर मर्यो त्यो घर चाहिँ मैले बेचेँ। अनि त्यसपछि किनभने म त्यो बस्न पनि इच्छा पनि थिएन मलाई, किन भन्दाखेरि मेरो कुकुर मरेर त्यो पीडा थियो मलाई एक प्रकारको होइन, अनि अरू बाँकी बसेको कुकुरलाई पनि छिमेकीले पोइजन हालिदिन्छ कि भन्ने डर थियो। अनि त्यो कारणले गर्दाखेरि चाहिँ त्यो घर बेचेर चाहिँ मैले स्न्याच केयर बनाएको हो सुरुमा चाहिँ, त्यो जुन पुरै कन्स्ट्रक्सन मैले होल बिल्ड गरेँ होइन। अनि पछि चाहिँ मैले मेरो बिजनेसले धेरै सपोर्ट गर्यो। तर जब मैले स्न्याच केयरको पेज बनाएँ, स्न्याच केयरको पेजमा मैले गरेको कामहरू मैले अरूलाई पनि मोटिभेट गर्ने हिसाबले मैले हाल्न थालेँ, त्यसपछि चाहिँ एउटा भनौँ न संस्था भन्ने बित्तिकै डलरवादी भन्ने जुन सोच छ हामीमा होइन, जुन मेन्टालिटी छ त्योमा चाहिँ परिवर्तन ल्याउनु पर्ने जरुरी छ। र मेरो सपोर्टर भनेको चाहिँ मेरो नेपालीहरू नै हो, म त गर्वको साथ प्राउडको साथ भन्न सक्छु। मेरो चाहिँ विदेशमा बस्ने नेपालीहरू, नेपालमा बस्ने मेरो नेपालीहरू होइन, मेरो नेपाली दाजुभाइ दिदीबहिनीहरू आमाहरू जति पनि हुनुहुन्छ होइन, उहाँहरूले मलाई सपोर्ट गरिरहनु भएको छ। 99% सपोर्टर हो, 1% जस्तो विदेशी सपोर्टर पनि छ मेरो, र 99% सपोर्टर चाहिँ मेरो नेपालीहरू नै हो। सानो सानो स्पेसली अझ स्कुलको कलेजको मेरो भाइ बहिनीहरू होइन, आफ्नो बुवा आमाले पकेट मनी खाजा खान दिएको पकेट मनी पचाएर खाजा खाएर नखाएर ल्याएर स्न्याच केयरमा डोनेट गरिरहनु भएको हुन्छ होइन, उनीहरू आफूमा मिलाएर होइन त्यो पकेट मनीहरू ल्याएर कहिले बिस्किट ल्याएर आउनुहुन्छ, कहिले कुकुरलाई नुहाउने सेम्पू ल्याएर आउनुहुन्छ, कहिले डग फुड ल्याएर आउनुहुन्छ। यसरी नै स्न्याच केयर अहिले चाहिँ चलिरहेको छ। र अहिले चाहिँ भनौँ न मेरो सपोर्टर चाहिँ नेपाली नै, म त प्राउडको साथ भन्छु मेरो स्न्याच केयर चलाउनुमा सपोर्ट गर्ने चाहिँ मेरो नेपालीहरू नै हो।
हामी कुराकानीको अन्तिम अन्तिमतिर पनि आइपुगेका छौँ, के गर्न सकिन्छ जस्तो लाग्छ सडकमा यी कुकुरहरू चाहिँ नबढुन् भन्नको लागि?
म सम्पूर्ण म श्रोताहरूलाई के भन्न चाहन्छु होइन, म रिक्वेस्ट गर्न चाहन्छु स्पेसली सबभन्दा सुरुमा त जनावरलाई माया गर्नुहोस् होइन। अनि तपाईँले यदि बाटोमा कुनै घाइते कुकुरहरू देख्नुभयो भने चाहिँ त्यसलाई त्यत्तिकै छोडेर नहिँड्नुहोस् प्लिज होइन। अनि उनीहरू अस्पतालसम्म जान सक्दैन होइन, उनीहरू आफै ट्रिटमेन्ट गराउन सक्दैन, त्यो कारणले गर्दाखेरि नजिकको क्लिनिकमा लगेर, नजिकको भेट क्लिनिकमा लगेर त्यहाँसम्म लगेर उपचार गराउनुहोस् होइन। अनि त्यहाँसम्म लगेर राखेर कमसेकम नजिकको अर्गनाइजेसनहरू होइन, जस्तै स्न्याच केयर अरू अरू पनि संस्थाहरू छ, उनीहरूलाई फोन गरेर बोलाउनुहोस् अथवा उनीहरूलाई खबर गरिदिनुहोस् हामीले यहाँसम्म कुकुर लगेछौँ भनेर। अथवा आफैमा आफ्नै कम्युनिटीमा कुनै घाइते कुकुरहरू देख्नुभयो भने आफ्नो कम्युनिटीको सानो एउटा टिम बनाएर पनि हेल्प गर्न सक्नुहुन्छ होइन। अनि खानेकुराको हकमा तपाईँले पकाएको खानेकुरा तपाईँले खानुभन्दा अगाडि दिनु जरुरी छैन यदि तपाईँ चाहनुहुन्न भने होइन, तर मेरो घरमा चाहिँ मभन्दा अगाडि मेरो कुकुरले नै खाने हो। अनि तपाईँले के गर्न सक्नुहुन्छ, तपाईँले उब्रेको साथो र एक मुठी खानेकुरा पनि लगेर तपाईँको पुरानो भाँडाहरू हुन्छ जुन फाल्नको लागि तपाईँले रेडी भएको हुन्छ होइन, त्यसमा खानेकुरा पानी बाहिर राखिदिनुहोस्। त्यो दिँदा पनि तपाईँ त्यो दिँदाखेरि पनि उनीहरूको उनीहरूलाई राहत हुन्छ होइन। अनि त्यही आफूले सकेको हेल्प गर्नुहोस्, आफूले सकेको मद्दत गर्नुहोस्। उनीहरू भोइसलेस हुनु, उनीहरू आफ्नो लागि लड्न सक्दैनन्, बोल्न सक्दैनन्, उनीहरूको आवाज हामीहरू तपाईँहरू सबैजना मिलेर भनिदिउँ होइन। अनि यदि कुकुर पाल्ने तपाईँले इच्छा गर्नुभएको छ भने प्लिज कुकुर नकिन्नुहोस्, कुकुर एडप्ट गर्नुहोस् भन्न चाहन्छु म। बाटोको कुकुर तपाईँले सेल्टरमा आएर स्न्याच केयरमा आएर एडप्ट गर्नुपर्छ जरुरी छैन। बाटोमा कुनै कुकुर देख्नुभयो भने त्यो कुकुरलाई पनि आफ्नै नेपाली कुकुरलाई एडप्ट गरौँ, आफ्नै नेपाली ब्रिडलाई एडप्ट गरौँ होइन। किन भन्दाखेरि उनीहरूमा र एउटा ब्रिडको पैसा तिरेर ल्याएको, मैले जुन गल्ती गरेँ सुरुमा पैसा तिरेर ल्याएर कुकुर किनेर ल्याएर, त्यो चाहिँ मेरो श्रोताहरूले चाहिँ नगरौँ भन्ने चाहन्छु म होइन। किन भन्दाखेरि हाम्रो आफ्नो नेपाली कुकुरलाई नै हामीले भनौँ न एडप्ट गऱ्यो भने उनीहरूलाई पनि घर पाउँछ र तपाईँको पनि कुकुर पाल्ने इच्छा पुरा हुन्छ। र कसैले घरमा कुकुर पालिराख्नु भएको छ भने प्लिज कुकुरलाई बाँधेर चाहिँ एउटा कुकुर मेरो घरको सेक्युरिटीको लागि मैले पालेको हो भनेर चाहिँ त्यसरी पनि नपाल्नुहोस्। किन भन्दाखेरि उनीहरूलाई तपाईँ अब इमेजिन गर्नुहोस् त, तपाईँलाई घाँटीमा एउटा कोठामा तपाईँ दिनभरि थुनिएर बस्न सक्नुहुन्न नि हो, त्यस्तै त्यो कुकुरलाई 24 घन्टा चेनमा बाँधेर घाममा त्यसरी पनि नराख्नुहोस् होइन। कुकुरलाई पनि आफ्नो फ्यामिलीको रूपमा लिएर टाइम दिनुहोस्, उनीहरूलाई पनि हाम्रो एटेन्सनको आवश्यकता पर्छ होइन। त्यही हो, सबैजनालाई म यही भन्न चाहन्छु कि जनावरलाई माया गरौँ हामी सबैजना मिलेर। हामीहरू नेपालीहरू हो, हामीहरूमा धेरै चाडपर्वहरू छ जुन चाहिँ जनावरलाई लिएर हामीहरू मनाउँछौँ। त्यो एक दिन मात्रै नमनाएर चाहिँ हामी अरू दिन पनि हामीले त्यसरी नै फुलमाला लगाउनु जरुरी छैन। कमसेकम उनीहरूलाई दुःख नदिऊ, पीडा नदिऊ भन्न चाहन्छु।
स्नेहा श्रेष्ठ, फुर्सद हुँदैन, अघि नै कुराकानीको सुरुमै थाहा भइसकेको कुरा भयो होइन, गीतहरू चाहिँ कति सुन्नुहुन्छ?
गीत चाहिँ म गाडीमा हुँदाखेरि चाहिँ म आफ्नोसँग चाहिँ कतिखेर कहिलेकाहीँ चाहिँ सुन्छु म भनौँ न, हामीले म्युजिक भिडियो पनि बनाएको छ कुकुरलाई लिएर, दुईवटा म्युजिक भिडियो बनाएको छ, तपाईँले युट्युबमा हेर्न सक्नुहुन्छ, डग सङ बाई स्नेहाज केयर भनेर होइन, अनि त्यही त्यो एनिमल लभरहरूले नै लेख्नुभएको हो त्यो गीतहरू चाहिँ होइन, अनि त्यो गीतहरू सुन्छु भनौँ न, नेपाली गीतहरू मन पराउँछु धेरै म, अनि फुर्सद भएको बेलामा भनौँ न अब सुन्छु म, तर मेरो सेल्टरमा चाहिँ एनी टाइम नेपाली गीतहरू बजिरहेको हुन्छ, किन भन्दाखेरि कुकुरहरू धेरै हल्ला गर्ने कारणले गर्दाखेरि छिमेकीहरूलाई डिस्टर्ब हुन्छ भनेर पनि, अनि कुकुरलाई शान्त गराउनको लागि पनि म्युजिक प्ले गरिरहेको हुन्छ, त्यो चाहिँ मेरो नेपाली गीतहरू नै हुन्छ धेरै चाहिँ।
हामी तपाईँलाई कार्यक्रमको अन्तिममा एउटा नेपाली गीत सुनाउँछौँ, कुन गीत सुन्न चाहनुहुन्छ?
तपाईँले कुनै पनि गीत सुनाउनु भयो भने आइएम ओके विथ द्याट होइन, जुनसुकै गीत सुनाउनु भयो भने, तर मैले रिक्वेस्ट गर्दाखेरि चाहिँ स्नेहाज केयरकै गाना सुनाउनु उनीहरूलाई चाहिँ।
यो समय दिनुभयो, स्टुडियोसम्म आइदिनु भयो, धेरै धन्यवाद दिन्छ।
हजुरलाई पनि थ्याङ्क यू सो मच भन्न चाहन्छु।
Oh,
यतिखेर उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जमा उज्यालो पल्सा सुनिरहनु भएको छ अनि भर्खरै हामीले आजका हाम्रा पाहुना स्नेहा केयर फाउन्डेसनकी संस्थापक अध्यक्ष स्नेहा श्रेष्ठको रोजाईमा मिनु वाइबाको स्वर शब्द अनि संगीतमा स्नेहा फाउन्डेसनले नै तयार पारेको यो गीत सुनेका हौ र यो गीतको शब्दले हामीले जनावरहरूलाई उनीहरूले हामीलाई पाइदा दिने बेलासम्म पाल्ने र त्यसपछि चाहिँ सड़कमा फाल्ने गरेको कुरालाई उठाउन खोजिएको छ। सामान्यतया यो गीतको भिडियोमा हेर्दाखेरि चाहिँ सानो कुकुर छ, सानो कुकुरलाई घरमा राम्रो हुँदाखेरि पालिएको छ, तर जब सानो कुकुर दुर्घटनामा हुन्छ, ठूलो भएपछि ऊ बुढो हुन्छ अनि त्यसपछि अलिकति नराम्रो देखिन थाल्छ, त्यसपछि उसलाई बाटोमा लगेर छोडिदिएको र त्यसलाई नै स्नेहा केयर फाउन्डेसनले चाहिँ आफूले संरक्षण दिएको कुरालाई चाहिँ यो भिडियो मार्फत हामीले हेर्न सक्छौ। यो गीत सुन्यौं हामीले आजका हाम्रा पाहुनाकै रोजाईमा र हामी यो सँगसँगै उज्यालो फल्चाको अन्त्यतिर आइसकेका छौ। आजको लागि हाम्रो उज्यालो फल्चाको समय सकिएको छ। आज हामीलाई सुन्न छुटाउनु भएको छ भने फुर्सदको समयमा उज्यालो online.com गएर डाउनलोड गरेर पनि सुन्न सक्नुहुनेछ। आज हामीले विश्व इतिहासमा आजको दिन आजका पाहुनामा स्नेहा केयर फाउन्डेसनकी संस्थापक अध्यक्ष स्नेहा श्रेष्ठसँगको भलाकुसारी, सिप र रोजगारीमा हेटौडाकी रविना लामासँगको कुराकानी, मीडियामा आजको बजार अनि गीत सुन्यौं। आजलाई कार्यक्रम उत्पादनमा सहयोग गर्ने साथी बिनाले उपाने, प्राविधिक साथी प्रवीण श्रेष्ठ र झण्डै 1.5 घण्टा मलाई साथ दिने तपाईँलाई पनि धेरै धन्यवाद दिन्छौ। 8 बजे उपत्यका विशेष नेपाल खबर सुन्न सक्नुहुन्छ। भोलि बिहान काया कैरनपछि उज्यालो पल्चाको नयाँ अङ्कको साथमा आउनेछौ। आजलाई सजना तिमलसिना विदा हुन्छु। उज्यालो सुन्दै गर्नुहोला। नमस्कार।
उज्यालो फल्चा, उज्यालो फल्चा, उज्यालो फल्चा,
उज्यालो फल्चा।